देर बाद हटा दूंगा फ्लैट।
ठीक है, अऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम, رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي. قال الله تعالى في كتابه المجيد وهو اصدق القائلين وقوله الحق، بسم الله الرحمن الرحيم. وعلمناه صنعة لبوس لكم لتحصنكم من بأسكم فهل انتم شاكرون. ہماری گفتگو کا موضوع مفاتیح الحیات ہے، اور گزشتہ ان چند نشستوں میں زندگی کی حقیقتوں کے ادراک کے لیے اللہ تبارک و تعالی نے جن امور کو زندگی کی چابی قرار دیا ہے، کامیابی کا زینہ قرار دیا ہے، ان امور میں سے بعض پر گفتگو کا سلسلہ شروع ہو چکا ہے، اور اس حوالے سے ہم نے متن قرار دیا ہے حضرت آیت اللہ العظمیٰ جوادی عاملی کی کتاب مفاتیح الحیات کو، چونکہ کتاب نہایت قیمتی ہے، اور اس کتاب میں انہوں نے صرف آیات قرآنی اور احادیث نبی و آل نبی سے استفادہ کیا ہے، تو اس اعتبار سے پوری کتاب میں جو کچھ بھی بیان ہوا ہے وہ وحی کی زبان ہے، اور وحی اس حقیقت کا نام ہے جو انسان کو فرش سے عرش تک پہنچانے میں اور خاک سے عالم پاک تک پہنچانے میں سب سے اہم رول اور کردار ادا کرتا ہے. تو ہماری یہ جو آج کی نشست ہے اس میں اس کا عنوان کام ہے، محنت ہے، مزدوری ہے، مشقت ہے. گزشتہ نشست میں اس حوالے سے چند باتیں عرض ہوئی تھیں، تو آج خود انبیاء کے حوالے سے قرآن کریم کی روشنی میں ہم یہ دیکھنے کی کوشش کرتے ہیں کہ اللہ تبارک و تعالیٰ نے انبیاء کو کس طرح سے تربیت دی اور کس طرح سے انہیں اس دنیا میں رہتے ہوئے اس دنیا کی پیش آنے والی مشکلات، مصائب اور مشقتوں کے مقابلے میں تیار کیا. یہ ذہن میں رکھیے گا کہ جب ہم اپنی زندگی میں کوئی سختی دیکھتے ہیں تو پریشان ہو جاتے ہیں، جب کوئی آسائش دیکھتے ہیں تو آپ سے باہر ہو جاتے ہیں. یہ اہل ایمان کی علامتیں نہیں ہیں، اور نہ ہی کسی خوشی کا زیادہ ملنا اللہ کے ہم سے راضی ہونے کی علامت ہے، نہ ہی ہماری زندگی میں مصائب کا بڑھ جانا، مشکلات کا بڑھ جانا اللہ کی ناراضگی کی علامت ہے. ایسا نہیں ہے، بلکہ اگر حقیقتاً دیکھا جائے تو ہر انسان کی روح کے تناسب سے، ہر انسان کی باطنی کیفیات کے تناسب سے اللہ تبارک و تعالی اس انسان کو مختلف قسم کی آزمائشات سے گزارتا ہے. بعض کو گھر بٹھا کر من و سلوا بھیج کر کھلاتا پلاتا اور تربیت کرتا ہے، اور بعض کو صبح سے شام تک محنت پر لگا کر. دونوں میں اس فرد یا ان افراد کی تربیت اور ان کا تکامل پیش نظر ہوتے ہیں. اس بات کو بھی ذہن میں رکھیے گا کہ اللہ تبارک و تعالی نے یہ جو نظام ہستی ترتیب دی ہے، اس نظام ہستی میں ہر انسان جب بھی اپنی زندگی کے طبیعی دن، نیچرل ایام مکمل کرنا چاہے تو اس کو ایک پروسیس سے گزرنا پڑے گا. اس کو شکم مادر سے 9 مہینے طے کر کے اس دنیا میں آنا ہوگا. اس دنیا میں آنے کے بعد ماں کے پستانوں سے خوراک حاصل کرنی ہوگی، اس سے اپنی ہڈیوں کو مضبوط کرنا ہوگا، تربیت پانی ہوگی، کسی تعلیمی ادارے میں پڑھنا ہوگا، پھر اس کے بعد عملی زندگی میں قدم رکھنا ہوگا. عملی زندگی میں قدم رکھتے ہوئے اس کو محنت، مشقت اور اپنے آپ کو ان کاموں کا عادی بنانا ہوگا جو آرام طلبی سے متصادم ہیں. چونکہ یہ دنیا سختیوں کی دنیا ہے، اور اس سختیوں کی دنیا میں انسان کو ان مراحل سے ہر صورت میں گزرنا چاہیے. اگر وہ نہیں گزرتا تو وہ اپنے کمال کی طرف سفر نہیں کر سکتا. अब उन सख्तियों को अगर इंसान अल्लाह की राह में तहम्मुल करता है तो वो सख्तियाँ उसके लिए सबसे बड़ी नेमत बन जाती हैं। लेकिन अगर उन सख्तियों को तहम्मुल करने में वो बुर्दबारी का मुजाहरा नहीं करता, अक्ल का मुजाहरा नहीं करता, शऊर का मुजाहरा नहीं करता, सब्र इस्तकामत और पामर्दी का मुजाहरा नहीं करता, तो फिर वो मुश्किलात इंसान को खुद उससे भी दूर कर देती हैं और अल्लाह से भी दूर कर देती हैं। इसलिए अल्लाह तबारक व तआला ने अनबिया को इस कायनात में इंसानों की हिदायत के लिए जब भेजा तो उन अनबिया को इन तमाम मुश्किलात से गुजारा और उम्मतों ने देखा कि खुद नबी किन किन मुश्किलात से गुजरते हैं। खातमुन नबीयीन हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम से बढ़कर तो अल्लाह को कोई अजीज नहीं है, कोई प्यारा नहीं है। लेकिन नबी करीम की जिंदगी में भी आप देखते हैं भूख है, इफलास है, मेहनत है, कसम पुरसी है और लोगों की तरफ से जुल्म है, लोगों की तरफ से मजालिम और ज्यादतियां हैं, लोगों की तरफ से अजियतें हैं। इसी तरह से शेबे अबी तालिब है, जंगें हैं, जख्में हैं, तलवारें हैं, लड़ाइयां हैं। इन तमाम मराहिल से नबी करीम अमलन गुजरते हैं और दुनिया को बताते हैं कि अगर बाएसे तखलीक कायनात हस्ती की जिंदगी में आगे बढ़ने के लिए ये चीजें जरूरी हैं तो फिर बाकी इंसानों के लिए भी रास्ता यही है, उसूल यही है। इस बुनियाद पर एक आम इंसान अगर तरक्की और तकामुल की राहें तय करना चाहे तो उसके सामने वही रास्ता है जिनको अनबिया ने तय किया, जिनको उन अजीम हस्तियों ने तय किया। अब जब हम कुरान करीम में देखते हैं तो कुरान करीम, जैसे अभी मैंने जिस आयत की तिलावत की हजरत दाऊद के हवाले से फरमाया कि वअल्लमनाहु सनअतल लुबूसिन, और हमने उनको जंगी लिबास बनाने का हुनर सिखाया। क्यों हुनर सिखाने की क्या जरूरत थी? क्या अल्लाह तबारक व तआला हजरत दाऊद को घर बिठाकर खाना नहीं खिला सकते थे? जन्नत से खुराक नहीं भेज सकते थे? फरिश्तों को उनकी खिदमत पर मामूर नहीं कर सकते थे? सब कुछ हो सकता था, लेकिन अल्लाह ने ऐसा क्यों किया कि ए दाऊद तुम ये लिबास बनाना सीखो और लोगों को जंगी लिबास, जिरह लोहे का, वो बना के बेचो और उससे पैसा कमाओ। इसका मतलब है एक आम इंसान को जिंदगी गुजारने के लिए जिन मराहिल से गुजरना चाहिए उन्हीं मराहिल से अनबिया गुजरे और बताया कि हम जब इन मराहिल से गुजरते हैं तो फिर तुम्हें भी इन्हीं मराहिल से गुजरना होगा। जैसे इस आयत में है वअल्लमना हुसनअत लबूसिन लकुम लितुहसिनकुम मिन बासिकुम, यानी ये लिबास तुम्हें हमने बनाना सिखाया, इस लिबास के कई फायदे हुए ये इस अमल के। उनमें से एक तो ये है कि तुम्हें जंगू में अपने दुश्मनों से अपने आप को बचाने का मौका मिल गया कि कैसे तुम इस लिबास के जरिए से दुश्मन के वार से खुद को बचाओ। दूसरा, खुद तुम्हें मेहनत का एक रास्ता मिल गया कि इस तरह से मेहनत की जाती है। तीसरा, इस मेहनत के नतीजे में हलाल की रोजी घर आई जिससे तुम अपनी माश और अपनी जिंदगी के उसलूब, जिंदगी के अंदाज चला सको। फहल अंतुम शाकिरून, क्या तुम अब भी शुक्रगुजार नहीं बनोगे? तो ये हमारे लिए है कि तुम भी अगर अमली जिंदगी में एक पाकीज़ा और नूरानी जिंदगी बसर करना चाहो तो तुम्हें जिंदगी में मेहनत करनी पड़ेगी, मुशक्कत करनी पड़ेगी, हाथ से काम करना पड़ेगा, पाँव से काम करना पड़ेगा, जिस्म को उस काम के लिए खर्च करना पड़ेगा, और उसके वो जो बहुत सारे फवायद हैं वो तुम्हारी जिंदगी में रोनुमा होंगे और तुम किसी के सामने अपनी इज्जत नफ्स का सौदा करने पर मजबूर नहीं होगे। क्योंकि मेहनत इंसान को जिल्लत से बचाती है, मुशक्कत इंसान को जिल्लत से बचाती है। आगे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की हदीस है, फरमाया कि मा अकल अहदुन तआमन कत खैरन मिन अन याकुल मिन अमली यदिही, तुम में से कोई ऐसा नहीं है जिसको इससे बेहतर कोई रोजी मिली हो, इससे बेहतर कोई खुराक मिली हो, किससे बेहतर, जो वो अपने हाथ से कमाता है। जो वो अपने हाथ से करता है। मा अकल अहदुन तामन, तुम में से कोई एक भी ऐसा नहीं है जिसने ऐसा ताम खाया हो, बेहतर ताम, कत्तु खैरन, जो खैर हो, बेहतर हो, मिन अन याकुला मिन अमल यदिही, अपने हाथों से की हुई मेहनत के नतीजे में जो खाना तुम्हारी तुम्हारी टेबल पर, तुम्हारे दस्तरखान पर सजता है, उससे बेहतर खाना तुम्हें और कोई नहीं मिल सकता। अब आप गौर कीजिए, यानी कायनात की तमाम नेमतें आपको मिल जाएं, उन नेमतों के मुकाबले में आपके अपने हाथ की कमाई हुई रोटी हर बेहतरीन खाने से ज्यादा बेहतर है। ये रसूल पाक का इशारा है। फरमाया, वह इन नबी अल्लाह दाऊद का न याकुल मिन अमली यदे, अल्लाह का नबी हजरते दाऊद का कमाल ये था कि वो अपने हाथ की कमाई हुई रोटी खाते थे, और ये रोटी, ये खाना बेहतरीन खाना था जो उनको अल्लाह की तरफ से अता हुआ। अब एक और हदीस है जो अमीरुल मोमिनीन अली इब्न अबी तालिब अलैहिस्सलाम से मनकूल है। फरमाया कि औहल्लाह अज्जा व जल, अल्लाह तबारक व तआला ने वही की इला दाऊद, दाऊद पर, क्या, अन्नक निअमल अब्द, ए दाऊद तू अल्लाह का सबसे बेहतरीन बंदा है। निअमल अब्द लौला अन्नक तअकुल मिन बैतिल माल, बस एक शर्त है, वो क्या है, वो ये क्या, ऐसा ना हो कि तुम बैतुल माल से खाना शुरू कर दो। अगर बैतुल माल से खाना शुरू करोगे तो फिर बेहतरीन इंसान ही रहोगे। और तरफ बात है, और तरफ बात है, बैतुल माल से खाना बेहतरीन इंसान होने की अलामत नहीं है, लेकिन अपने हाथों की मेहनत से खाना बेहतरीन इंसान होने की अलामत है। ज़कात के पैसे, फ़दीये के पैसे, कुर्बानियों के पैसे, फितरानों के पैसे, सदक़ात के पैसे, खुम्स के पैसे, ये सारे के सारे बैतुल माल हैं। बैतुल माल में से खाना बेहतरीन इंसान होने की अलामत नहीं है, लेकिन अपने हाथों की हुई मेहनत से खाना बेहतरीन इंसान होने की अलामत है। अमीरुल मोमिनीन का फरमान है, अन्नक निअमल अब्द लौला अन्नक तअकुल मिन बैतिल माल वला तअमल बियदिक शैअन, और अगर तू अपने हाथ से कुछ नहीं करता तो फिर तू बेहतरीन इंसान नहीं है। अपने हाथ से मेहनत करो, बेहतरीन इंसान बन जाओगे। काल फरमाते हैं, अमीरुल मोमिनीन फरमाते हैं, फबका दाऊद 40 सबाहन, दाऊद 40 दिन तक रोए, 40 दिन, 40 दिन तक रोए। फऔहल्लाहु अज़्ज़ा व जल्ल इलल हदीद, तब अल्लाह तबारक व तआला ने लोहे को हुक्म दिया, लोहे पर वही फरमाई, अन लिन लिअब्दी दाऊद, के मेरे बंदे दाऊद के लिए नर्म हो जा। लोहे को हुक्म दिया कि मेरे बंदे दाऊद के लिए नरम हो जाए। अब हजरते दाऊद की खासियत ये थी कि वो लोहे को हाथ में पकड़ते थे तो लोहे को ऐसे ही अपने हाथों से मोड़ते थे जैसे मोम को आप मोड़ते हैं, वो लोहे को मोड़ते थे। अल्लाह तबारक व तआला ने ये मकाम दाऊद को अता फरमाया। अनलिन लिअब्दी दाऊद फल आन अल्लाहु अज़्ज़ा व जल्ल लहुल हदीद फकाना यामलु कुल्ल यौमिन दिरअन, और उसके बाद हर रोज हजरते दाऊद एक ज़िरह बनाते थे, फयबीउहा बिअल्फ दिरहमिन, और वो बेचते थे 100 दिरहमों पर, अल्फ 1000 दिरहम पर, और जब 1000 दिरहम की कीमत पर वो बेचते थे, फ़अमिला 360 दिरअन फबाअहा बि 360 अल्फन वस्तगना अन बैत अल्माल। अल्लाह तबारक व तआला ने फिर उनको बेनियाज कर दिया, यानी वो एक एक ज़िरह बनाकर इस तरह से बेचा करते थे और अपने घर का खर्च चलाया करते थे, तो अल्लाह ने उनको मखलूक से बेनियाज कर दिया। अल्लाह तबारक मुताला को इस तरह से अपने हाथों से की हुई मेहनत अजीज है। और ये जो मेहनत है, बाज लोग इस गलतफहमी का शिकार हो जाते हैं कि मस्जिद में जाकर अल्लाह अल्लाह करना, इबादत करना, रियाजत करना, सजूद, रुकू, कुऊद, कयाम, गिरिया, दुआ, मुनाजात, इबादत यही है। नहीं, ऐसा नहीं है। ये सारी इबादतें हैं, लेकिन इनके साथ अपने हाथों से मेहनत बेहतरीन इबादत है, बेहतरीन इबादत। इसलिए ये फरमाया गया कि अलकासिबु हबीबुल्लाह, जो अपने हाथों से मेहनत करके कस्बे माश करता है वो अल्लाह का हबीब होता है। नबी करीम के अलकाब में से है ना कि हबीबुल्लाह है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम। हर एक को तो हबीबुल्लाह नहीं कहा गया, लेकिन अलकासिबु हबीबुल्लाह, जो मेहनत करता है, जो अपने हाथों से काम करता है और अपने हाथों से काम करके रोजी कमाता है, वो अल्लाह का रफीक है, अल्लाह का दोस्त है, अल्लाह का हबीब है। ये जो घरों में काम करने वाले और वालियां हैं, ये भी चूंकि अपने हाथों से मेहनत करते हैं, अपने हाथों से मेहनत करके हलाल रोजी अपने घर लेकर जाते हैं, अलकासिबु हबीबुल्लाह, जो थड़े में मुख्तलिफ चीजें रखकर बेचता है, अलकासिबु हबीबुल्लाह, वो अपने हाथ से मेहनत कर रहा होता है, जो तनूर पर रोटी पकाकर बेचता है, अलकासिबु हबीबुल्लाह, वो उस गर्म माहौल में, इस गर्म मौसम में रोटी बनाता है, पकाता है, बेचता है, पसीना बहाता है, अपना चेहरा सुर्ख करता है, बेहतरीन मेहनत और बेहतरीन अजर, अलकासिबु हबीबुल्लाह। इसलिए इन कामों को कभी भी अपनी जिंदगी में छोटा और हकीर न जानिए, कभी भी नहीं। अमीरुल मोमिनीन अगर यहूदी के बाग में मेहनत करते हुए आर महसूस नहीं करते, तो मैं और आप किस बाग की मूली हैं कि हम ऐसे मामलात में ये महसूस करेंगे, लोग देखेंगे तो क्या होगा, लोग देखेंगे तो क्या सोचेंगे, लोगों की सोच जाए भाड़ में। इमाम सादिक अलैहिस्सलाम का एक जुमला है और बड़ा ही अजीब जुमला है, फरमाया कि तुम्हारी मुट्ठी बंद हो और मुट्ठी के अंदर हीरा हो, सारी दुनिया सामने खड़ी हो जाए और कहे कि इसके हाथ में पत्थर का एक टुकड़ा है, तुम क्यों परेशान होते हो, तुम्हें तो पता है कि तुम्हारे हाथ में, तुम्हारी मुट्ठी में हीरा है, जब तुम्हें मालूम है तो तुम्हें क्यों परेशान होना चाहिए। अगर आप मेहनत करते हैं, मजदूरी करते हैं, लोग कहते हैं यार ये तो एक घटिया काम करता है, तो वो घटिया है, उनकी सोच घटिया है, उनकी फिक्र घटिया है, उस घटियेपन का इजहार वो अपने अल्फाज से अगर करें तो आपको तो नहीं परेशान होना चाहिए, आपको तो पता है कि आप जो काम कर रहे हैं ये अल्लाह को पसंद है, और अल्लाह को घटिया काम पसंद नहीं है, जो काम आप कर रहे हैं ये अल्लाह को पसंद है और ये हबीबुल्लाह के दर्जे पर पहुंचाने वाला काम है। जरूर कीजिए, जरूर कीजिए। लोगों की तरफ ना देखें कि लोग क्या कहेंगे, लोगों की खुशी नाखुशी की बुनियाद पर, लोगों की पसंद और नापसंद की बुनियाद पर अगर आप अपनी जिंदगी के उमूर को चलाना चाहें तो कभी भी आप कामयाबी की तरफ नहीं जा सकते। आपको वो करना है जो अल्लाह को पसंद है, जो अल्लाह आपसे चाहता है। एक और रिवायत है, इमाम सादिक अलैहिस्सलाम की रिवायत है, फरमाया कि इन्ना रजुलन अता अबा अब्दुल्लाह, एक शख्स आया इमाम सादिक अलैहिस्सलाम की खिदमत में, अर्ज किया, फकाल इन्नी ला उहसिनु अन अअमल अमलन बियदी वला उहसिनु अन अत्तजर व अना मुखारफुन मुहारफुन मुहताजुन। फकाल इअमल फहमिल अला रासिक वस्तग्नि अनिन नास फइन्ना रसूलल्लाह قد حمل حجرا على عاتقه فوزعه في حائط له من حيطانه وإن الحجر لفي مكانه। इमाम की खिदमत में एक शख्स आया, कहा कि मैं अपने हाथों से काम करने को अच्छा नहीं समझता और तिजारत भी नहीं कर सकता, ना अपने हाथ से काम करने को अच्छा समझता हूं और ना ही तिजारत कर सकता हूं। तो अब मुझे क्या करना चाहिए? क्योंकि मैं मोहताज हूं, मैं जरूरतमंद हूं, तो क्या करना चाहिए? क्या फरमाया? फरमाया कि जाओ मजदूरी करो ताकि लोगों के मोहताज ना बनो। लोगों का मोहताज बनना जिल्लत है, लोगों की तरफ जरूरत का हाथ बढ़ाना जिल्लत और निकबत है, जिल्लत और पस्ती है। ना खुद को जलील करो ना लोगों के मोहताज बनो, जाओ अपने हाथों से मेहनत करो, मेहनत करोगे बेनियाज हो जाओगे। फरमाया रसूलुल्लाह सल्लल्लाहु अलैहि व आलिहि वसल्लम अपने हाथों से खुद काम किया करते थे, अपने कंधों पर खुद पत्थर उठाया करते थे और बाग की दीवार ऊंची किया करते थे, उनकी उस दीवार पर अपने हाथों से लगाए हुए पत्थर आज भी मौजूद हैं। ये इमाम सादिक फरमाते हैं कि आज भी मौजूद हैं। तो गोया अनबिया का काम अपने हाथों से मेहनत करना है, अपने हाथों से मुशक्कत करना है, और सुस्ती करने वाले, मेहनत से जी चुराने वालों को ना अल्लाह ने पसंद फरमाया और ना ही अनबिया ने पसंद फरमाया। काना अमीरुल मोमिनीन सल्वातुल्लाह अलैह यज़रिबु बिल्मर्र व यस्तख़रिजु अल अरज़ीन व इन्ना अमीरुल मोमिनीन अअतक अल्फ ममलूक मिन मालिही व कद्द यदिही। इमाम सादिक अलैहिस्सलाम की हदीस है, फरमाया कि अमीरुल मोमिनीन अलैहिस्सलाम लकड़ियां जमा फरमाया करते थे, कुएं से पानी खींचा करते थे, खेतों में हल चलाया करते थे, अपने हाथों से आपने मेहनत करके पैसा कमाया, उस पैसे से गुलाम खरीदा और उस गुलाम को आजाद किया। जरा सोचिए अमीरुल मोमिनीन अलैहिस्सलाम की सीरत के बारे में, अपने हाथों से मेहनत, शब और रोज मेहनत, मुशक्कत, और उस मुशक्कत के नतीजे में कमाई, उस कमाई के जरिए से गुलामों का खरीदना और गुलाम को खरीदने के बाद उससे काम लेने की बजाय उसको आजाद कर देना, जाओ भाई अब तुम आजाद हो, जो चाहो करो। फरमाया ये इमाम सादिक अलैहिस्सलाम फरमाते हैं कि अपने घर में अमीरुल मोमिनीन झाड़ू दिया करते थे, अपने हाथ से झाड़ू दिया करते थे। हजरत जहरा सलामुल्लाह अलैहा अपने हाथों से आटा लेने के लिए गंदम की चक्की में गंदम डालकर पीसा करती थी, अपने हाथों से उसको गूंदा करती थी, अपने हाथों से रोटी बनाया करती थी। ये सीरत नबवी है, सीरत अलवी है, सीरत फातिमी है। ये जो हम तस्बीहात है हजरत जहरा सलामुल्लाह अलैहा के बारे में पढ़ते हैं, ये क्या है? रिवायात कई तरह से मनकूल हैं। एक जो नकल है वो ये है कि अमीरुल मोमिनीन ने जब देखा कि हजरत फातिमा जहरा को काफ़ी मेहनत करनी पड़ती है, फरमाया कि ए फातिमा अपने बाबा से एक गुलाम मांग लीजिए या एक कनीज मांग लीजिए ताकि आपके घर के कामों में आपका हाथ बटे। आपने रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में जाकर अर्ज़ किया कि इतनी सारी मेहनतें होती हैं, काम होता है, इन कामों में किसी की ज़रूरत है कि वो मेरा हाथ बढ़ा सके। आपने फरमाया कि तुम्हें इससे बेहतर ना अता करूं। फरमाया या रसूलल्लाह आप हुक्म फरमाइए। कहा कि जाओ हर नमाज के बाद 34 बार अल्लाह अकबर, 33 बार अल्हम्दुलिल्लाह और 33 बार सुबहानअल्लाह पढ़ा करो। ये गुलाम से और कनीज से और दीगर कई चीज़ों से बहुत बेहतर है और इसका जो तुम्हें फ़ायदा होगा वो किसी और चीज़ में नहीं है। तो हज़रत ज़हरा सलामुल्लाह अलैहा ने भी अपनी ज़िंदगी के आखिरी वक्त तक इस ज़िक्र को तर्क नहीं फरमाया। फिर ग़ुलाम की ज़रूरत नहीं पड़ी, फिर कनीज़ की ज़रूरत नहीं पड़ी, फिर मेहनत आप ख़ुद करती, लेकिन ये अज़कार हमेशा पढ़ते। क्या ये हमारे लिए नमूना नहीं है? क्या हमारी हर नमाज के बाद तस्बीहात हज़रत ज़हरा को उस नमाज का हिस्सा, ज़िक्र का हिस्सा नहीं होना चाहिए? क्या उस ज़िक्र से हटकर भी, नमाज से निकलकर भी हमें اسی طرح سے حضرت زہرا سلام اللہ علیہا کے ان تسبیحات کو اپنا ورد زبان اور ورد قلب نہیں بنانا چاہیے. یہ وہ چیزیں ہیں جو انسان کی روح کو طاقتور کر دیتی ہیں, یہ وہ چیزیں ہیں انسان کی روح کو توانا کر دیتی ہیں, کمزوریوں سے نکالتی ہیں. راوی نے حدیث نقل کی ہے اور امیر المومنین علیہ الصلاۃ والسلام کے حوالے سے نقل کی ہے, انہو لما کان یفرغ من الجہاد یتفرغ لتعلیم الناس والقضاء بینہم. جب کبھی امیر المومنین علی ابن ابی طالب علیہ الصلاۃ والسلام جہاد سے فارغ ہوتے ہیں, دشمن کی صف آرائیوں کو چیرتے ہوئے, ان کے لشکر کو تہس نہس کرتے ہوئے جب جنگ کے خاتمے کے بعد فارغ ہو کر گھر آتے ہیں تو کیا کرتے ہیں؟ عجیب ہے, لوگوں کو تعلیم دیتے ہیں. جیسے ابھی ہم بیٹھے ہوئے لوگوں کو تعلیم دیتے ہیں, زیادہ سے زیادہ تعلیم پر اپنا ٹائم صرف کرتے ہیں, یعنی لوگوں کے دماغوں کو کھولتے ہیں, لوگوں کے اذہان کو کھولتے ہیں. یتفرغ لتعلیم الناس والقضاء بینہم, اور ان کے درمیان عدالت لگاتے, جو جھگڑا ہوتا جھگڑے کے فیصلے کرتے, میاں بیوی کے جھگڑے, دوستوں کے جھگڑے, زمینوں کے جھگڑے, جائیداد کی تقسیم کے جھگڑے, کسی اور معاملے میں جھگڑا, جس طرح کے بھی لوگوں کے جھگڑے ہوتے ان جھگڑوں میں عدل اور انصاف کے مطابق فیصلے کرنے کے لیے عدالت سجاتے اور بیٹھ کر فیصلے کرتے ہیں. والقضاء بینہم فاذا یفرغ من ذلك, اور جب ان دونوں کا منہ سے فارغ ہوتے, اشتغل فی حائط لہو یعمل فیہ بیدہ وہو مع ذلک ذاکر للہ جل جلالہ, جب ان سے فارغ ہوتے ہیں تو چلے جاتے کسی باغ میں کام کرتے ہیں, اور باغ میں اپنے ہاتھوں سے کام کرتے ہیں, اپنے ہاتھوں سے زمین کو نرم کرنا اپنے ہاتھ سے, پودے لگانا اپنے ہاتھ سے, بیج بونا اپنے ہاتھ سے, کھاد دینا اپنے ہاتھ سے, کنواں کھودنا اپنے ہاتھ سے, پانی پودوں کو پلانا اپنے ہاتھ سے, اپنے ہاتھ سے یہ کام کرتے ہیں. اور جب یہ کام اپنے ہاتھ سے کر رہے ہوتے تو ان کے لب ذکر سے معمور ہوتے, اور ذکر سے ان کے لب ہلتے رہتے, یعنی لب سے ذکر کرتے, دل سے خدا کو یاد کرتے, اور ہاتھوں سے محنت فرماتے. یہ امیر المومنین کی سیرت ہے. حسن ابن علی ابن حمزہ اپنے والد سے نقل کرتے ہیں, کہتے ہیں رائی تو اب الحسن, میں نے امام موسیٰ بن جعفر علیہ الصلوۃ والسلام کو دیکھا, کہتے ہیں رائی تو اب الحسن یعمل فی ارض له وقد استنفقت وقد استنقعت فدماه فی العرق فقلت له جعلت فداك عین الرجال فقال یا علی عمل بالید من هو خیر منی ومن ابی فی ارضه فقلت له من هو فقول فقال رسول اللہ. کہتے ہیں کہ میں نے امام موسیٰ بن جعفر علیہ الصلوۃ والسلام کو دیکھا, وہ اپنی زمین پر کام کر رہے تھے, میں نے دیکھا پسینے سے شرابور تھے, سارا جسم پسینے سے شرابور, کپڑے گیلے, چہرے پر پسینہ, تھکن کے آثار. میں نے کہا کہ قربان جاؤں, آپ کے مزدور کہاں ہیں جو یہ کام کریں؟ آپ خود فرما رہے ہیں, آپ خود کام کر رہے ہیں. فرمایا کہ اے علی, جن افراد نے اپنے ہاتھوں سے کام کیا اور زمین پر کام کیا وہ مجھ سے اور میرے باپ سے بھی افضل تھے. کہتے ہیں میں نے پوچھا ابن رسول اللہ وہ کون تھے؟ فرمایا حضرت رسول اللہ صلی اللہ علیہ وآلہ وسلم, حضرت امیر المومنین علی ابن ابی طالب, جو مجھ سے, میرے باپ سے, میرے دادا سے افضل تھے. انہوں نے بھی اپنے ہاتھوں سے محنت کی, انہوں نے بھی اپنے ہاتھوں سے مشقت کی, انہوں نے بھی یوں پسینہ بہایا. جب مجھ سے افضل ہستیاں یہ کام کریں تو کیا مجھے یہ کام نہیں کرنا چاہیے؟ آپ نے فرمایا کہ یہ انبیاء اور اللہ کے اولیاء صالحین کی سیرت ہے اور ان کا طور و طریقہ ہے. ابو عمر شیبانی کی روایت ہے, کہتے ہیں کہ رائی تو عبداللہ, میں نے امام صادق علیہ الصلوۃ والسلام کو دیکھا, وبيده مسحات وعليه إزار غليظ. उनके हाथ में बेलचा था और वो अपने बाग में काम कर रहे थे। يعمل في حائط له والعرق يتصاب عن ظهره, उनकी पुष्ट पर जो है पसीना ही पसीना था। فقلت جعلت فداك, मेरी जान आप पर कुर्बान हो। मैंने अर्ज किया कि मेरी जान आप पर कुर्बान हो। اعطني اكفك, ये मुझे दीजिए मैं आपकी जगह ये काम करूं। फरमाया فقال لي اني احب ان يتأذى الرجل بحر الشمس في طلب المعيشه, नहीं मुझे पसंद है मैं गर्म कड़कती तपती चिलचिलाती धूप में मेहनत करूं, पसीना बहाऊं ताकि हलाल की रोजी हासिल कर सकूं, हलाल का रिज्क लेकर मैं घर आ सकूं। ये मेरी दुआ है, ये मेरी आरजू है, इसलिए मैं खुद मेहनत करूंगा, तुम्हें नहीं दे सकता। इसके लिए बुलंद हिम्मत चाहिए, इसके लिए बुलंद हौसला चाहिए। जब तक इंसान के अंदर हिम्मत ना हो, उसके अंदर हौसला ना हो, उसके अंदर मेहनत की तवानाई ना हो, उसके अजायम बुलंद ना हो, वो इस तरह से मेहनत कभी भी नहीं करता। मेहनत करने के लिए एक अज़्म रफी, अज़्म बुलंद, अज़्म समीम और इस्तकामत दिखाने की सलाहियत होनी चाहिए। इसलिए हजरत अमीर अमीरुल मोमिनीन अलैहिस्सलाम ने फरमाया इन यकुनि शोलु मजहदतन فاتصال الفراغ مفسدة, فرمایا کہ اگر کوئی کام سخت بھی ہو تو ضرور اس کو کرو, یہ نہ دیکھو کہ کام سخت ہے, یہ نہ دیکھو کہ کام مشکل ہے, کام ضرور کرو۔ آج کل کے دور میں آپ دیکھیں یہ کام کرو, نہیں یہ بڑا سخت ہے میرے شان کے مطابق نہیں ہے, دوسرا کام کرو یہ تو مجھے آتا نہیں ہے, تیسرا کام کرو, نہیں اس گرم موسم میں کون ایسا کام کرتا ہے, یہ میرا کام تھوڑی ہے۔ امیر المومنین فرماتے ہیں کہ اگرچہ کام سخت ہی کیوں نہ ہو ضرور کرو, کیوں؟ فابتسال الفراغ مفسدتن, اس لیے کہ فارغ رہنا فساد کا باعث ہے, فارغ رہنا فاسد ہونے کا باعث ہے۔ جیسے پھل ہے نا, پھل درخت پہ لگا ہو اور پک گیا ہو, آپ اگر پکے ہوئے پھل کو کاٹے نہیں تو کیا ہوتا ہے, تھوڑی دیر بعد وہی پکا ہوا پھل جو کچھ دیر پہلے تو بڑے مزے سے کھایا جا سکتا تھا, وقت کے گزرنے کی وجہ سے فاسد ہو جاتا ہے اور خراب ہو جاتا ہے, استفادے کے قابل نہیں رہتا۔ انسان بھی ایسا ہی ہے, انسان کے اندر طاقت ہے, توانائی ہے, تو وہ توانائی خرچ ہونی چاہیے کام میں, معیشت کی تلاش میں, نیک کاموں میں, ان کاموں میں جس کا صلہ دنیا میں بھی ہے اور آخرت میں بھی ہے, ان کاموں میں جو اس دنیا میں انسان کو رزق حلال کی فراہمی میں بنیادی مدد فراہم کرتا ہے۔ محنت ہے, یہ محنت ضرور ہونی چاہیے۔ الکسل یضر بالدین والدنیا, امیر المومنین نے فرمایا, کہتے ہیں کہ جو سستی ہے نا, سستی جس کو آپ کوئی بھی نام دیں, مزاج میں سستی, ارادوں میں سستی, سوچ میں سستی, کام میں سستی, عمل میں سستی, یہ جو سستی ہے, کسل کہتے ہیں عربی میں, الکسل یضر بالدین والدنیا, یہ جو سستی ہے, یہ سستی انسان کی دنیا کو بھی نقصان پہنچاتی ہے اور انسان کی آخرت کو بھی تباہ کر دیتی ہے۔ اس سستی سے نکلیں, اپنے اندر کی اس سستی سے لڑیں گے تو کامیاب ہوں گے, لڑیں گے نہیں تو کامیاب کبھی بھی نہیں ہوں گے۔ امام موسیٰ بن جعفر علیہ الصلوۃ والسلام, امام کاظم فرماتے ہیں قال ابی لبعض بلده ایاک والکسل والزجر فانہما یمنعانک من حظک من الدنیا والآخرہ۔ فرماتے ہیں کہ میرے والد امام صادق علیہ الصلوۃ والسلام बच्चों को जमा करते थे जिनको चाहते थे, जिनको चाहते थे कि ये बात बताएं, बास बच्चों को उनको जमा करते थे, और जमा करने के बाद फरमाया करते थे। क्या फरमाया? फरमाया दो खसूसियात हैं, दो खसूसियात, इन दो खसूसियात से अपने आप को बचाओ, इय्याका वल कसर वल कसल वल जजर, इन दो खसूसियात से अपने आप को बचाओ। वो दुनिया, वो दो खसूसियात क्या है? एक है सुस्ती, तंबली, किसी काम को करने की हिम्मत अपने आप में ना पाना। दूसरा है बेहौसला होना, हौसला नहीं है, हिम्मत नहीं है, सुस्ती भी और बेहिम्मती भी। इन दो खसूसियात से अपने आप को बचाओ, क्योंकि यमनानिक मिन हज़्ज़िक मिन दुनिया वल आखिरा, दुनिया में जो तुम्हारा हिस्सा था उसको भी तुम तक पहुंचने से ये दो खसूसियात रोकती हैं, और आखिरत में जो तुम्हारा हिस्सा था उन हिस्सों को भी तुम तक पहुंचने से ये खसूसियात और ये सुस्तियां रोकती हैं। ये दोनों दुनिया और आखिरत की हर तरह की कामयाबी की राह में रुकावट है, तुम्हें कभी भी कामयाब नहीं होने देंगे। वला तकुन वाहिनन युहक्किरक मिन अरफक मन अरफक, सुस्त न बनो, सुस्त न बनो, क्योंकि जो लोग सुस्त होते हैं उनको लोग हकारत की निगाह से, तजहीक की निगाह से, जिल्लत की निगाह से, पस्ती की निगाह से देखते हैं। लोगों की निगाहों में अगर अजीज रहना चाहो, लोगों की निगाह में अगर इज्जतमंद रहना चाहो, तो फिर सुस्ती से अपने आप को बचाओ। वला तकुन वाहिनन युहक्किरक मन अरफक, वाहिन वहन यानी सुस्त, पस्त, अखीर, बेहौसला, इस इन कैफियत से बचो। अगर इनसे बचोगे तो लोग तुम्हें हकारत से नहीं देखेंगे, तुम्हें तहकीर आमेज अंदाज से कभी भी नहीं देखेंगे, वरना तुम्हारी तहकीर होगी, तुम्हारी तजलील होगी, तुम्हारी तनकीस होगी, तुम्हारी तोहीन होगी। वला तकुनु कुलूलन अलन्नास, कभी भी लोगों पर बोझ ना बनो। मेहनत करने वाला इंसान दूसरों पर बोझ नहीं होता, जो मेहनत नहीं करता वो हमेशा दूसरों पर बोझ होता है, जो सुस्तियां करता है वो हमेशा दूसरों पर बोझ होता है। इसलिए मेहनत करने वाले को हर एक चाहता है, और जो मेहनत नहीं करता उससे हर एक भागता है। वला तकुनु कुलूलन अलन्नास, लोगों पर बोझ ना बनो, बल्कि लोगों का बोझ उठाने वाला बनो। फरमाया अबगज़ुल खल्क़ इलल्लाह जीफ़तुन बिल्लैल बत्तालुन बिन्नहार, खुदा के नजदीक बदतरीन इंसान कौन है? वो है जीफ़तुन बिल्लैल, जो रातों को सोता है, व बत्तालुन बिन्नहार, और दिन में बेकार रहता है, फारग रहता है। जो लोग दिन के फारग और रात के नींद के पक्के होते हैं, अल्लाह की निगाह में अबगज़ुल खल्क़ हैं, जिनसे अल्लाह नफरत करता है, बोझ रखता है, जिनको अल्लाह नापसंद करता है, जिनको अल्लाह बिल्कुल भी अच्छा नहीं समझता, बुरा समझता है, ऐसे लोग हैं। इसलिए इमाम काज़िम फरमाते हैं कि इन्नल्लाह अज़्ज़ वजल युबग़िज़ुल अब्दा नवामल फारिग, अल्लाह तबारक व तआला उस शख्स को जो लंबी नींद सोता है और फारिग रहता है, सोता रहता है, जागने का नाम नहीं लेता, जागता है तो फिर फारग रहता, कोई काम नहीं है, अल्लाह तबारक व तआला ऐसे इंसानों को इंतहाई नापसंद फरमाता है। इन्नल्लाह जल्ल व अज युबग़िज़ुल अब्दन नवामल फारग, नवाम कहते हैं बहुत ज्यादा सोने वाले को, और फारग, फारग है जो उर्दू में भी है, फारग रहने वाला, बेकार, बेमनफात इंसान, और उसके साथ नवाम, बहुत ज्यादा सोने वाला, इनको अल्लाह कभी भी पसंद नहीं करता। हजरत इब्न अब्बास की एक रिवायत है, फरमाया कान रसूलुल्लाह इज़ा नज़र इला रजुल फ़आजबहु قال له حرفة فإن قال لا قال سقط من عيني قيل وكيف ذاك يا رسول الله قال لأن المؤمن إذا لم يكن له حرفة يعيش بدينه. رسول خدا صلی اللہ علیہ وسلم جب کسی کو دیکھ کر خوش ہوتے تو اس سے پوچھتے تھے کام کیا کرتے ہو، غور طلب بات ہے، کام کیا کرتے ہو، कोई कहता कि मैं तो कोई काम नहीं करता, वो शख्स रसूलुल्लाह की नजर से गिर जाता। फरमाते तुम मेरी नजरों से गिर गए हो। लोग पूछते कैफजा का या रसूल अल्लाह, आपकी नजरों से क्यों गिरा ये शख्स ए अल्लाह के रसूल? फरमाते के لأن المؤمن إذا لم يكن له حرفة يعيش بدينه, जब मोमिन कोई काम न करता हो तो फिर दीन बेचकर खाना शुरू कर देता है। बहुत सारे दीन के ठेकेदार यही काम करते हैं, बहुत सारे, चूंकि कोई और काम होता नहीं है तो इसलिए आसान काम यह है। अल्लाह तबारक व तआला इस दीन की सौदागरी से हम सबको बचाए भी और हमारी तौफीकात में इजाफा फरमाए। एक और इस वाले से टॉपिक है सहरखेजी और मेहनत के हवाले से, सहरखेजी और काम के हवाले से। ये भी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की हदीस है, फरमाया कि वकाल रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम अलबुकूर मुबारकुन यजीदु फी जमीउ अन्नाम खुसूसन फिर रिज्क। सहरखेजी बहुत मुबारक और बहुत बाबरकत है और रिज्क में इजाफे का बाइस है। सहरखेजी, जल्दी उठना, इस हवाले से खुसूसन बड़ी अजीब रिवायात हैं, जो शख्स अजान फजर से लेकर तुलू ए आफताब तक अगर जागता है, कुछ भी न करता हो, नमाज पढ़े और जागता रहे अजान फजर से तुलू ए आफताब तक, ये मौका इंसान की रोजी की तकसीम का वक्त है। जिस तरह की भी रोजी है, रोजी सिर्फ पेट नहीं है, रोजी सिर्फ खाना नहीं है, रोजी सिर्फ चावल नहीं है, रोजी सिर्फ गोश्त नहीं है, रोजी सिर्फ फ्रूट नहीं है, रोजी से मुराद सांस है, जिंदगी है, नेमतें हैं, बीवी है, औलाद है, आसाइशें हैं, उबूदियत और बंदगी की लज्जतें हैं, हर वो चीज जो इंसान की जिंदगी में जरूरी है वो अल्लाह की तरफ से इंसान के लिए रोजी है। और उस रोजी की तकसीम का टाइम फजर के वक्त से लेकर अजाने तुलू ए आफ्ताब तक है। तो इसलिए फरमाया कि सहरखेजी अगर इंसान करता है, जल्दी उठता है, तो ये सहरखेजी जो है बाबरकत है और नेमतों में इजाफे का बायस बनती है। इसी तरह से फरमाया बाकिरू बिल हवाइज फइन्नहा मुयस्सरतुन, सुबह सवेरे अपनी जिंदगी की जरूरियात के लिए निकलो। आजकल पाकिस्तान में तो अजीबो गरीब मौसम है, बड़े शहरों में और ज्यादा खराब सूरत हाल है, छोटे शहरों में अब भी अच्छी चीजें नजर आती हैं, लेकिन बड़े शहरों की तो हालात ही इंतहाई खराब है। छोटे शहरों में अब भी सुबह 7 बजे दुकानें खुलती हैं, लोग जाते हैं, ज़रूरत की चीज़ें लेते हैं, बाजार खुल जाते हैं, मेहनत शुरू हो जाती है। लेकिन बड़े शहरों में, कराची जैसे शहरों में, लाहौर जैसे शहरों में, कराची में तो आपके 12-1 बजे से पहले दुकानें खुलती ही नहीं हैं, लाहौर में भी 10-11 बजे से पहले दुकानें खुलती नहीं हैं, रात देर तक बैठना और सुबह फिर सोते रहना और मेहनत के लिए बहुत देर से आना, ये उस नेचुरल निजाम के खिलाफ है। नेचुरल निजाम के, नेचुरल निजाम ये है कि तुलू ए फजर के मौके पर माश की तलाश के लिए निकलो, जिस तरह से परिंदे निकलते हैं, जिस तरह से वहूश और हैवानात निकलते हैं, ये नेचुरल है। और अल्लाह इसलिए उस टाइम पे अपनी बरकतों का नुजूल करता है, बरकतें नाजिल होती हैं। इसलिए फरमाया बाकिरू बिल हवाइज फइन्नहा मुयस्सरतुन, सुबह सवेरे अपनी जिंदगी की जरूरियात के हुसूल के लिए निकलो, क्योंकि ये वक्त जो है रोजगार का है और आसानी से रोजी फराहम होती है। अमीरुल मोमिनीन ने फरमाया वल बुकूर फी तलब रिज्क यजीदु फिर रिज्क, सुबह उठना और रोजी के लिए जाना रिज्क और रोजी में इजाफे का बायस। अगर ज्यादा रोजी चाहते हो, ज्यादा रिज्क चाहते हो, सुबह सवेरे उठो। मन अराद अल बका, अमीरुल मोमिनीन ही का फरमान है, मन अराद अल बका वला बका फलयुबाकिरिल गदा, हर वो शख्स जो दो चीजें चाहता हो, एक सेहतमंदी, सेहतमंद रहना चाहता हो, और दूसरा उम्र में ज्यादती, उम्र में बरकत, ज्यादा उम्र, तो उसको चाहिए कि सहरखेज बने। सहरखेजी उम्र में भी इजाफे का बायस है, सेहत में भी इजाफे का बायस है, और उम्र और सेहत के साथ साथ रोजी में भी इजाफे का बायस है। इमाम अमीरुल मोमिनीन अलैहिस्सलाम ही का फरमान है, फरमाया कि मा अदवतु अहदिकुम मा गदवतु अहदिकुम फी सबीलिल्लाह बिआज़म मिन गदवतिही यतलुबु लिवल्दिही व अयालिही मा युस्लिहुम। सहरखेजी अल्लाह की राह में हो बहुत अच्छी चीज है। इस सहरखेजी से बेहतर सहरखेजी ये है कि इंसान अहलो अयाल की हलाल की रोजी के लिए घर से निकले, ये भी अल्लाह की राह ही में है। एक शख्स सहरखेज होता है, सहरखेजी के मौके पर बैठता है, मुसल्ले पर इबादत करता है, दूसरा शख्स अपने फराइज बजा लाता है और फराइज बजा लाने के बाद घर वालों की रोजी के हुसून के लिए घर से निकलता है और मेहनत करने की जगह पर पहुंचता है। अगर पूछा जाए कि वो मुसल्ले पर बैठकर सहरखेजी बेहतर है या ये अपनी दुकान अपने होटल अपने घर अपने कारोबार की जगह पर जाकर मेहनत करना, इमाम का जवाब यह है कि फराइज की अदायगी के बाद अगर इंसान अपने मेहनत करने की जगह दुकान हो होटल हो थड़ा हो रेड़ी हो या कोई और वहां पर जाकर मेहनत करे, तो ये मेहनत उस सहरखेजी से जो मुसल्ला पर बैठकर मुस्ताहब इबादतें करना करना है उससे ये सहरखेजी ज्यादा बेहतर है और अल्लाह को ये ज्यादा मतलूब है। फअलैकुम बिल जिद्द वल इज्तिहाद व इज़ा सल्लैतुम अस्सुबह अस्सुबह वंसरफतुम बिबुक्रिन वंसरफतुम फबक्किरू फी तलब रिज़्क वत्लुबुल हलाल फइन अल्लाह अज़्ज़ा व जल सयर्ज़ुकुकुम व युईनुकुम अलैह। कोशिश करो कि जब भी सुबह की नमाज पढ़ लो और वापस आओ मस्जिद से तो रोजी की तलाश में निकलो। कोशिश करो कि जाओ मेहनत करो, कोशिश करो जाओ हलाल कमाओ, अल्लाह भी तुम्हारी इस रोजी में बरकत अता करेगा और तुम्हारी मदद करेगा। ये भी अमीरुल मोमिनीन से इमाम सादिक अलैहिस्सलाम की मनकूल हदीस है। कान अली इब्न हुसैन अलैहिस्सलाम इज़ा असबह खरज गादियन फी तलब रिज़्क फकील लहू इब्न रसूलिल्लाह अयना तज़हबु फकाल अतसद्दक लियाली कील लहू अतसद्दक قال من طلب الحلال فهو من الله عز وجل صدقة عليه। इमाम सज्जाद अलैहिस्सलाम इमाम ज़ैनुल आबिदीन अलैहिस्सलाम सुबह सवेरे रोजी के लिए निकलते थे। सुबह सवेरे लोग पूछते थे, या अपना रसूलुल्लाह आप कहाँ जा रहे हैं इतनी जल्दी सुबह सवेरे मुंह अंधेरे, कहाँ तशरीफ ले जा रहे हैं? फरमाते, मैं अपने अहलो अयाल का सदका लेने जा रहा हूँ, कुर्बान जाऊँ सदका लेने जा रहा हूँ। लोग पूछते, आप अपने अहलो अयाल के लिए सदका लेते हैं? फरमाते, अत तसद्दकू, क्या आप सदका लेने जा रहे हैं अहलो अयाल के लिए? फरमाते, जो शख्स अपने अहलो अयाल के लिए हलाल रोजी कमाता है सुबह जल्दी उठकर और निकलकर, वो खुदा की तरफ से अपने अहलो अयाल के लिए सदका कबूल करता है और उन तक पहुंचाता है। अल्लाह की तरफ से सदका है, अल्लाह की तरफ से अता है, अल्लाह की तरफ से बख्शिश है, बजल है। लिहाजा मेहनत में आर नहीं है, सुबह खेजी खेजी में सहर खेजी में आर नहीं है। इमाम मूसा काजिम अलैहिस्सलाम ने फरमाया कि इन्नहु ला युस्लिहुल मर अल मुस्लिम इल्ला सलासतुन अत्तफक्कुह फिद्दीन वस्सब्र अला नाइबह हुस्नुत तकदीर फिल मईशा। एक मुसलमान की इस्लाह तीन चीजों से होती है, तीन चीजें। एक मुसलमान को अपनी अमली जिंदगी में तीन चीजों को पेश नजर रखना चाहिए और उसमें अपनी इस्लाह करनी चाहिए। एक है अल्लाह के दीन का हुसूल, अत्तफक्कुह फिद्दीन, दीन का फहम, दीन की समझ, दीन को शिनाख्त करना, दीन का हुसूल, ये पहला काम है जो इंसान की जिंदगी की इस्लाह करने का बायस है। दूसरा, جب بھی کوئی مشکل آئے، جب بھی کوئی مصیبت آئے، جب بھی کوئی امتحان آئے، وہاں پر صبر کا مظاہرہ کرنا. قرآن کریم میں اس لیے ہمیں بار بار اس چیز کی طرف متوجہ کیا گیا ہے کہ جب کبھی تمہیں کسی مشکل کا سامنا کرنا پڑے تو وہاں پر تم کیا کرو، اللہ پر توکل کرو اور صبر کا مظاہرہ کرو. فصبر جمیل، یہ جو اللہ کی راہ میں صبر ہے یہ بہت خوبصورت ہے، بہت پیارا ہے، اس کا اجر ہے. اور تیسری چیز، زندگی کے امور میں نظم اور نسق، سونے کا ٹائم، جاگنے کا ٹائم، نماز کا ٹائم، کھانے کا ٹائم، ایکسرسائز کا ٹائم، محنت کا ٹائم، مشقت کا ٹائم، اپنے دوستوں کے ساتھ ٹائم، اپنے بچوں اور بیوی کے ساتھ ٹائم، اور باقی زندگی کے امور، ان کو منظم کرنا. جس شخص کی زندگی میں اس طرح سے نظم آئے اس کی زندگی کی اصلاح ہو جاتی ہے، اور وہ اپنے بڑے بڑے زندگی کے معرکے بڑے مزے کے ساتھ اور خوش اسلوبی کے ساتھ انجام دے پاتا ہے. آج کے لیے میرا خیال ہے اتنا ہی کافی ہے. انشاءاللہ تعالی اگلی نشست میں ایک نئے ٹاپک کے ساتھ آپ کی خدمت میں حاضری ہوگی. اگر اس حوالے سے جو اب تک کی گفتگو ہوئی ہے کوئی سوال ہو تو میں حاضر ہوں. سب مل کر زیر لب صلوات بھیجیے بر محمد و آل محمد. اللہم صلی علی محمد و آل محمد.
بہت شکریہ.
اللہ سلامت رکھے آپ. اگر کسی دوست کے ذہن میں مبشر بھائی کوئی سوال ہو تو میں حاضر ہوں.
جواد نقوی صاحب
جی، میں
السلام علیکم.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
آپ کی ہمت و توفیق میں اضافہ کرے. سب سے پہلے تو تعزیت قبول کریں غلام حسین صاحب کی وفات پہ. خدا مطلب ان کو غری کے رحمت کرے، ان کے درجات
اللہ ان کے درجات بلند فرمائے. انشاءاللہ تعالی اللہ ان کے درجات بلند فرمائے. اللہ زندگی کے ان کے جتنے بھی امور ہیں ان امور کو اللہ تبارک و تعالی جو نیک ہیں ان کو قبول فرمائے، اور جو ان کی کہیں پر کوتاہی تھی تو ان کوتاہیوں کی بخشش فرمائے، اور اہل البیت علیہم الصلوۃ والسلام کے ساتھ ان کو محشور فرمائے انشاءاللہ.
اچھا، آج کی گفتگو سے متعلق ایک سوال ہے.
جی.
اچھا، یقیناً مطلب ہے کہ دن کا آغاز صبح جلدی کرنا اور کام کو مطلب ہے کہ دن کے حساب سے، اور اس کے متعلق مسلسل تائید اور تاکید بھی ہے. لیکن کچھ لوگ جو ہیں وہ رات کے کام کو ترجیح دیتے ہیں یا رات کے کام میں مطلب ہے کہ، تو کیا وہ مطلب ہے کہ ان نعمتوں کو نہیں پاتے؟
دیکھیے، پہلی بات تو یہ ہے کہ جب احادیث یا آیات ہمیں کوئی اصول بتاتی ہیں تو وہ نیچر کے تحت عالم کے نظام کو سامنے رکھتے ہوئے اور انسان کی منہی سے انسان عمومی زندگی کو سامنے رکھتے ہوئے ہمیں یہ بتاتی ہیں. لیکن اس کا مطلب کیا یہ ہے کہ راتوں کو فوجی ڈیوٹی نہ دیں، راتوں کو پولیس والے گشت نہ کریں، راتوں کو کارخانوں میں کام نہ ہو؟ نہیں، یہ مطلب نہیں ہے. لیکن یہ ہے کہ وہ جو دن کا حصہ ہے اس کو چھوڑ کر بغیر کسی عذر کے رات میں اس طرح سے جاگتے رہنا اور دن کا وقت جو ہے سوتے ہوئے گزارنا، یا فجر کے وقت نہ نکلنا کام کے لیے، من حیث انسان اور من حیث کلی انسانی معاشرہ، اس کی مذمت بھی ہے اور نفی بھی ہے. لیکن جہاں پر استثناءات ہیں وہاں پر کوئی مسئلہ نہیں ہے. مثلا آپ فرض کریں کسی بینک میں کام کرتے ہیں، بینک کا ٹائم صبح 9 بجے شروع ہوتا ہے اور فجر کا وقت 3:30 بجے صبح ہے، تو آپ کے پاس 5.5 گھنٹے ہیں، تو آپ کیا کریں گے؟ جا کے بینک کے دروازے پر بیٹھیں گے؟ نہیں، وہ آپ کے کام کا نیچر ہے، آپ کا مسئلہ نہیں ہے. لہذا آپ نے سحر خیزی اپنی جگہ کی، جو محنت کا ٹائم تھا آفیشلی اس میں جا کے آپ نے محنت کی. اور آپ کے مقابلے میں ایک فرض کریں پولیس کا افسر ہے یا فوجی ہے یا سرحدوں کا محافظ ہے، उसकी ड्यूटी रात में है, क्योंकि उसने अपनी अपनी ड्यूटी बजा लानी है, वो अगर बजा ना लाए अपनी ड्यूटी तो उसका मिनहैसुल कौम, मिनहैस इंसानी माशरा, मिनहैस निज़ाम नुकसान होता है। तो उसका फरीजा वही है जो उसके सुपुर्द है, इसलिए ये इस्तिस्नाआत अपनी जगह मौजूद है। बात हो रही है उस कुल्ली निज़ाम की कि आम तौर पर एक इंसान को क्या करना चाहिए जिसकी इस तरह की कोई मजबूरी नहीं है, तो उसके लिए फिर ये सारी चीजें हैं कि वो सहरखेजी के साथ अपने काम का आगाज फजर की नमाज और दुआओं के बाद शुरू कर दे। जी
डॉक्टर सैयद मसूद, सॉरी जी, सलाम अलैकुम मौलाना साहब।
वालेकुम अस्सलाम रहमतुल्लाह व बरकातहू।
जी मेरा सवाल भी आज के दर्स मुतालिक है। आपने दर्स में काफी इसकी अहमियत दी, मजदूरी और हाथ पैर से काम करने की काफी अहमियत है और सहर खेजी की और इसमें जो है वो हलाल आमदनी कमाने की, ये सब बहुत जरूरी है। लेकिन अब आजकल जो जमाना है वो मशीन का जमाना है, कंप्यूटर का जमाना है, इंटरनेट का जमाना है और इसी तरह से ऑक्यूपेशंस की नौयत भी तब्दील हो चुकी है। तो जो कुछ काम जो है वो मजदूरी हाथ पैर से करने वाले होते हैं, लेकिन ज्यादातर काम जो होते हैं आजकल जो मोमिन करते हैं वो दिमागी काम होते हैं, चाहे वो इंजीनियर हो, अकाउंटेंट हो, कंप्यूटर साइंटिस्ट हो, टीचिंग हो, आलिम हो। तो मेरा सवाल ये है कि इस्लाम में क्या हाथ पैर वाले जो काम करने की ज्यादा अहमियत है जिसमें आमदनी कम होती है, या दिमागी काम जिसमें दिमागी ज्यादा होता उसमें आमदनी ज्यादा होती, किसकी अहमियत ज्यादा है?
आपका सवाल बड़ा प्यारा है। देखिए, हर वो काम जिससे बनी नौए इंसान को ज्यादा से ज्यादा फायदा पहुंचता हो, आपके काम की काम का मुफीद होना, मुजिर होना या कम मुफीद होना या ज्यादा मुजिर होना, इसका ताल्लुक आपके काम के नेचर से है। अगर एक शख्स एक दिन में 5 फुट का कुआं खोदता है और 2 दिनों में 3 दिनों में 15-20 फुट खोदता है और नीचे से पानी निकल आता है, दूसरा शख्स एक्सकेवेटर के जरिए से 1 घंटे में यही काम करता है और 8 घंटे में 8 कुएं खोदता है, तो आपका क्या ख्याल है? पहले शख्स ने हाथ से मेहनत की है लेकिन 15 दिन में 1 कुआं मुकम्मल खोदा है, और दूसरे शख्स ने दिमाग से काम लिया है, हाथों को सिर्फ गियर पर रखा है, एक्सकेवेटर से काम लिया है, और वो जो मजदूर ने 15 दिन में 1 कुआं खोदा है, इस शख्स ने 8 घंटे में उस तरह के 10 कुएं खोदे हैं, कौन सा ज्यादा मुफीद है? यकीनी तौर पर वो काम जिससे दूसरे इंसानों को ज्यादा फायदा पहुंचे कम वक्त में, वो ज्यादा मुफीद है। अब चाहे उसके लिए आपने अपना दिमाग सर्फ किया हो या हाथ सर्फ किया हो या दोनों को इस्तेमाल किया हो। तो अहादीस को जब आप देखते हैं या आयात कुरानी को देखते हैं तो उस मुआशरे में राइज रविशे जिंदगी को सामने रखते हुए अहादीस हम तक मुंतकिल हुई हैं। लेकिन क्या उसी एक रविश पर ही रुक गई है हदीस? नहीं, ऐसा नहीं है। उसके पीछे जो फलसफा है, जो हिकमत है, उस हिकमत को समझने की जरूरत है। सुबह सवेरे निकलने का मतलब क्या है? आपका ज्यादा से ज्यादा टाइम हलाल की माश और मईशत के हुसूल के लिए सर्फ हो। आप अगर कम टाइम में ज्यादा काम कर सकें तो वो उस ज्यादा टाइम में किए हुए कम काम की नस्बत ज्यादा बेहतर है। तो आज चूंकि टेक्नोलॉजी का दौर है, इसलिए टेक्नोलॉजी के इस दौर में इंसान जब टेक्नोलॉजी की मदद से हाथ के किए हुए काम की नस्बत 100 गुना ज्यादा काम कम टाइम में अंजाम दे सकता है, तो यकीनन इस्लाम उसकी तरफ आपकी तरगीब दिलाएगा, आपको शौक दिलाएगा और कहेगा कि ये जो ज्यादा मुफीद काम है, ज्यादा वसी काम है, वो अंजाम दो। तो इसलिए इसमें कोई मुश्किल नहीं होगी। जी कोई और अगर सवाल।
अस्सलाम वालेकुम।
وعلیکم السلام ورحمۃ اللہ.
جی میں شمائرہ بات کر رہی ہوں اور میں سعودی عرب میں رہتی ہوں. میرا سوال یہ ہے کہ جیسے وی ایز اے ہاؤس وائف ہم گھر میں کام کر رہے ہوتے ہیں, اور میں نے کافی جگہ یہ پڑھا ہے کہ مطلب جو آپ کی درد سے ریلیٹڈ چیز ہے, ہم ہمیشہ یہ سمجھتے ہیں کہ ہم کچھ نہیں کر رہے. مطلب ہم عورتوں کا اور ایون ہمارے بہت سارے ہسبینڈ جو ایک سوسائٹی کا جو ایک وہ ہے پرسیپشن ہمارے بارے میں کہ گھر کا کام کچھ نہیں ہے, تو اس کے بارے میں آپ لوگوں سے کیا کہنا چاہیں گے؟ مطلب ہمارے پاس اتنے زیادہ لوگ ہیں یہاں پہ اس وقت, اور موسٹلی ہمارے پاس اب یہاں پہ میں دیکھ رہی ہوں ناموں سے ظاہر ہو رہا ہے کہ میل زیادہ ہیں, تو ان کو آپ یہ پیغام دینا چاہیں گے کہ ہمارا کام بھی اٹس ناٹ این ایزی ٹاسک, کیونکہ ہم بھی ایز اے عبادت ہی اس کو سر انجام دیتے ہیں, اور جب سے ہم نے یہ چیز پرسیو کیا کہ یہ ایک عبادت ہے تب سے ہمیں یہ کام بوجھ نہیں لگتا, تب سے یہ کام ہمیں ایک خوشی دیتا ہے کہ ہم اپنے بچوں کے لیے کچھ پکا رہے ہیں یا ہم جھاڑو لگا رہے ہیں یا ہم کوئی بھی اس طرح کا کام کر رہے ہیں, کیونکہ کام کی ڈیفینیشن لوگوں نے یہی دی ہوئی ہے کہ آپ گھر سے باہر نکلیں گے وہ کام ہوگا. تو ہم ایز اے سوسائٹی ہمیں یہ چیز لوگوں کو سمجھانی چاہیے کہ جو ہم گھر میں بھی کر رہے ہوتے ہیں وہ بھی اٹس ناٹ این ایزی ٹاسک, مطلب بہت بڑا کام ہوتا ہے جو ہم کر رہے ہوتے ہیں.
بہت میں بہن آپ کا شکر گزار ہوں کہ آپ نے بڑے اچھے اور اہم نقطے کی طرف اشارہ کیا. دیکھیے یہ جو پرسیپشن ہے کہ خواتین گھر میں ہوتی ہیں اور گھر میں تو کوئی کام نہیں ہوتا, وہ بیکار میں اپنا ٹائم ضائع کرتی ہیں, یہ مغربی کلچر کا اثر ہے اور مغربی رہن سہن اور وہاں کی ویلیوز کی ترویج کا نتیجہ ہے. اور اس کے پیچھے جو حکمت ہے وہ یہ ہے کہ عورت سے مردوں والا کام لے کر مردوں کا آدھا حصہ اس کو معاوضہ دیا جائے اور گھر کے کام کو کام نہ سمجھا جائے. نتیجتاً گھر کا جو شیرازہ ہے, گھر کی جو اکائی ہے خاندان کی, اس کو توڑ دیا جائے. نتیجتاً ایک ایسا معاشرہ تشکیل پائے جو مادر پدر آزاد ہو اور شادی کا کانسیپٹ, خانوادے کا کانسیپٹ, نسل انسانی کو حلال طریقے سے آگے بڑھانے کا کانسیپٹ ختم ہو جائے اور الہی کی جگہ ایک ابلیسی معاشرہ تشکیل پائے. یہ اس کانسیپٹ کا اثر ہے جو ہمارے مشرقی معاشروں میں بھی اور مسلمان معاشروں میں بھی آہستہ آہستہ سرایت کرتا چلا جا رہا ہے. ورنہ اگر آپ اس کو الہی کانسیپٹ کے نتیجے میں دیکھیں تو مرد اور عورت ایک گاڑی کے دو برابر کے پہیے ہیں جن کے ذمے اللہ نے ان کی اپنی اپنی خصوصیات کو سامنے رکھتے ہوئے ڈیوٹیز لگائی ہیں. مرد کا کام باہر اور عورت کا کام اندر. باہر مرد محنت کرے گا اور عورت اندر محنت کرے گی. تو باہر اگر ایک انسان 8 گھنٹے محنت کرتا ہے تو اس کو محنت کہا جائے, اور جو خاتون گھر میں 8 گھنٹے زیادہ سے زیادہ آرام یا سو سکتی ہے, 16 گھنٹے کام کرتی ہے تو اس کو محنت نہ کہا جائے. تو یہ مغرب کا شاخصانہ تو ہے لیکن اسلام کی تعلیم بالکل بھی نہیں ہے. اس لیے اگر آپ نبی کریم کی اپنی تقسیم دیکھیے تو امیر المومنین سے فرمایا کہ آپ نے گھر کے باہر کے کام کرنے ہیں, فاطمہ الزہرا سلام اللہ علیہا سے فرمایا کہ آپ نے گھر کے اندر کے کام کرنے ہیں. امیر المومنین جب کبھی گھر کے باہر کے کاموں سے فارغ ہو کے گھر تشریف لاتے تو گھر آ کر فاطمہ الزہرا سلام اللہ علیہا کا ہاتھ بٹاتے. سوال ہے کہ فاطمہ الزہرا سلام اللہ علیہا گھر میں کیا کھیتی باڑی کرتی تھی؟ کام نہیں ہوتا تھا تو پھر امیر المومنین کہاں پر آ کے ہاتھ بٹاتے تھے؟ گھر کے کاموں کو کام نہ سمجھنے کا نتیجہ ہے یہ جو سوچ ہے. ورنہ گھر میں رات کو اپنے بچوں کو اور شوہر کو سلانے سے پہلے خاتون سو نہیں پاتی, صبح شوہر کے اٹھنے سے پہلے اس کو اٹھنا ہوتا ہے, بچوں کے اٹھنے سے پہلے اس کو اٹھنا ہوتا ہے. اگر گھر کے کاموں کے لیے اگر آپ صرف ایک ہفتہ شوہر کو مختص کر دیں گے, شوہر نے گھر کے کام کرنے ہیں, تو وہ شوہر ایک ہفتہ کیا ایک دن بھی گزارا نہیں کر سکتا اور فوراً سر پھیر کے گھر سے باہر بھاگ جائے گا. گھر میں اتنے سارے کام ہوتے ہیں. ایک خاتون کو گھر میں اپنے شوہر کو سنبھالنا ہوتا ہے, گھر کو سنبھالنا ہوتا ہے, بچوں کو سنبھالنا ہوتا ہے, اپنے آپ کو بھی سنبھالنا ہوتا ہے. کھانا بنانے سے لے کر कपड़ों से लेकर, सफाई से लेकर, बच्चों की जरूरतों का पूरा करने से लेकर, अपने शोहर की जरूरतों को पूरा करने से लेकर, हर वो काम अगर उसके लिए आप मुलाजिम रखना चाहें तो शायद 3 मुलाजिम भी ये काम ना कर सकें जो घर की एक खातून करती हैं, अगर वो खातून खाना है और करती हैं। तो इतने ज्यादा काम घर के अंदर होते हैं। इसलिए रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ने औरत के घर में किए हुए काम को मर्द के मैदान जहाद के उस फरीजे के बराबर करार दिया है। आप ये देखें उसकी वजह क्या है। वजह यही है कि औरत घर में इतने सारे कामों से बैक वक्त नबर्द आजमा हो रही होती है। और दूसरी तरफ ये औरत है जिसकी वजह से मर्द पुरसुकून होकर बाहर काम कर सकता है। अगर औरत ना हो तो मर्द का सुकून गारत हो जाए। तो इसलिए भी औरत मर्द की जिंदगी में उससे कम नहीं, उससे ज्यादा मेहनत कर रही होती है। और साथ में बच्चों को पालना ये कोई छोटा काम है। एक पूरी नस्ल है जिसकी तरबियत एक मां कर रही होती है अपने घर में, शोहर बाहर होता है। बच्चे अगर नेक हैं तो मां की वजह से, और अगर उनके कैरेक्टर में कहीं पर कोई खराबी है तो वो उस तरबियत में कमी की वजह से। इसलिए ये जहन में रखिए कि एक औरत शोहर के हवाले से भी, अपने बच्चों के हवाले से भी, शोहर के मेहमानों के हवाले से भी, बच्चों के दोस्तों के हवाले से भी, घर के कामों के हवाले से भी, खाने पीने से लेकर कपड़ों और कपड़ों से लेकर घर की सफाई और घर की मैनेजमेंट के हवाले से इतने सारे काम बयकवत अंजाम दे रही होती है कि मर्द अमली तौर पर उस तरह की पोजीशन में है ही नहीं कि इतने सारे काम बयकवत वो कर सके। इसलिए औरत के काम को बहुत ज्यादा अहमियत भी दी गई और इबादत भी करार दिया गया। औरत का अपने शोहर को एक पानी पिलाना हज के बराबर सवाब रखता है भाई। ये क्यों है? इसलिए कि वो बेचारी मेहनत कर रही है। औरत जिस पर जरूरी नहीं है कि वो अपने शोहर के कपड़े धोए, वो इसार करती है, अपने शोहर के कपड़े धोती है। उस पर जरूरी नहीं है कि वो अपने शोहर के जूते पॉलिश करे, लेकिन वो इसार करती है, कुर्बानी देती है और ये काम करती है। उस पर जरूरी नहीं है कि वो अपने शोहर के लिए खाना बनाए, लेकिन वो ये काम करती है, अपने अंदर के शौक और जज्बे के तहत करती है और उसी का उसको अजर मिलता है। इसी तरह से शोहर के बच्चे पालना औरत की जिम्मेदारी नहीं है शरअन, लेकिन वो ये काम करती है। यही वजह है कि एक बच्चे की पैदाइश पर अल्लाह उस मां से मुखातब होकर कहता है कि ए बीबी, अब अपनी जिंदगी का नए सिरे से आगाज करो। इस बेबी या बच्चे की पैदाइश पर तुम्हारे माजी के सारे गुनाह माफ कर दिए गए, अब तुम पाको पाकीजा हो गई हो, तौबा करो और नई जिंदगी का आगाज करो। इतना अजर औरत को दिया गया है, मर्द को तो इस तरह से अजर नहीं दिया गया। किसने दिया है? अल्लाह ने। किसने दिया? शरीयत ने। किसने दिया? दीन ने। तो दीन की निगाह में औरत का ये जो काम और ये जो उसके फराइज और ये जो उसकी जिंदगी है, ये कोई मामूली जिंदगी नहीं है। इसलिए उसको खंदा पेशानी के साथ कबूल भी करना चाहिए और एतराफ भी करना चाहिए कि औरत की जो मुजाहिदत और औरत की जो इबादत है वो मर्द की नस्बत कम नहीं है। अगर आप ज्यादा ना कहें, कम नहीं है, ज्यादा हो सकती है लेकिन कम नहीं है। मेरा ख्याल इतना ही काफी है आज खवातीन के हवाले से।
जजाकल्लाह। आज से जो है आगा आपके दर्स में लेडीज ज्यादा होंगी।
अगर लेडीज तक ये मैसेज पहुंचे तो
माशाल्लाह। जी तिजावर बेगम।
अस्सलाम वालेकुम आगा साहब।
वालेकुम अस्सलाम।
आगा साहब, मेरे आपसे एक क्वेश्चन है। मैं पिछले 14-15 साल से अपने घर में बैठ के ख्वातीन के लिए आराइश का काम कर रही हूँ, लेकिन बस जो अहले सुन्नत ख्वातीन है वो मुझे कहती है कि ये आपका काम हराम है, क्योंकि इस्लाम में आराइश और ये काम करना बिल्कुल जायज नहीं है। आगा साहब, आप इस बारे में क्या कहते हैं? मेरे ख्याल में तो मैं सारा दिन मेहनत करती हूँ, मतलब अपने घर के बिल्कुल पर्दे में, खुद भी पर्दे में और सिर्फ औरतें होती हैं। मैं मतलब आराइश का काम उनके लिए करती हूँ, जैसे आईब्रो बनाना, जैसे जो सब कुछ, औरतों के बाल काटने ये वगैरह। आगा जान, ये काम हराम है آپ کے نظر میں یا اس کے بارے میں علماء کیا کہتے ہیں؟ میں تو بہت پریشان ہوتی ہوں جب کبھی مجھے کوئی عورتیں یا کوئی اہل سنت کی عورتیں مجھے کہتی ہے کہ آپ حرام کام کر رہی ہے، یہ کام اسلام میں جائز نہیں ہے، آپ کیوں کر رہی ہے؟ حالانکہ آغا جان آج تک میں نے کبھی بھی کسی عورت کی تصویر نہ انسٹاگرام میں دی ہے، نہ فیس بک پہ دی ہے، نہ ہی میرے پاس ایسے کوئی ذرائع ہے یا میرے کوئی سورسز ہے کہ میں عورتوں کے، جیسے آج کل ایسے ایک پیٹرن چلا ہوا ہے کہ عورتیں اپنے گھر میں تو کام کرتی ہیں آغا جان، جیسے عورتیں ہماری شیعہ وغیرہ بھی کام کرتی ہے، عورتوں کو میک اپ کرتی ہے، لیکن وہ کیا کرتی ہے کہ ان کو وہ اشتہار کے طور پر مطلب دیتے ہیں، جیسے انسٹاگرام میں ان کی تصویریں ہوئی، عورتیں برہنہ سر ہے، مطلب بالکل میک اپ کیے ہوئے، سب کچھ اس طرح کے کام وہ کرتی ہے۔ آغا جان میں ان سب سے ہٹ کے بالکل اپنے پردے میں اور عورتوں کو پردے میں رکھ کے صرف ان کے جو کام کرتی ہوں، نہ کوئی میڈیا کچھ نہیں، میں کچھ نہیں کرتی ہوں، صرف ان کا کام کرتی ہوں، مطلب جو آرائش ہو جو بھی کرتی ہوں، نہ تصویر لیتی ہوں، نہ وہ کسی نامحرم کو میں دکھاتی ہوں، کچھ بھی نہیں کرتی ہوں۔ اس لحاظ سے آپ کیا فرماتے ہیں کہ مطلب یہ کام میرا حرام ہے؟ مطلب آپ کیا کرتے ہیں؟ مطلب ابھی آج کل میں تو ہے کہ عورتیں بالکل برہنہ سر ہو کے جا کے میک اپ کرتی ہیں اور تصویریں ان کے انسٹاگرام فیس بک جی بھی آپ میڈیا دیکھیں گے آپ عورتوں کی برہنہ، ہمارے اہل شیعہ کے بھی بہت سی تصویریں آتی ہیں ینگ لڑکیوں کی بالکل بے حجاب تصویریں میک اپ کے ساتھ، مطلب لڑکیاں اپنی تصویریں دیتے ہیں، مطلب وہ کام حرام ہے یا میرا کام حرام ہے جو اہل سنت کہتے ہیں کہ یہ کام حرام ہے؟ مطلب میں پریشان ہوتی ہوں آغا صاحب۔
ٹھیک ہے ٹھیک ہے، میں عرض کرتا ہوں دیکھیں، پہلی بات تو یہ ہے کہ آپ کا کام جو ہے، جس پر یہ اعتراض ہے کہ بھائی اسلام میں تو آرائش اور زیبائش حرام ہے، تو جنہوں نے یہ کہا ہے ان کو اسلام کی الف بے کا علم نہیں ہے۔ اسلام نے کبھی بھی آرائش اور زیبائش پر قدغن نہیں لگائی، اسلام نے کبھی بھی پابندی نہیں لگائی۔ اسلام کو زیبائی پسند ہے، اسلام کو جمال پسند ہے، اسلام کو حسن پسند ہے، اسلام کو خوبصورتی پسند ہے، اس لیے کہ یہ نیچر ہے اور اسلام نیچرل دین ہے۔ یہ کیسے ہو سکتا ہے کہ خوشبو ہو اور کسی شخص کو خوشبو ناپسند ہو؟ خوشبو کسی کو اگر ناپسند ہے تو قصور خوشبو کا نہیں ہے، قصور اس شخص کا ہے جو بیمار ہے، جس کو خوشبو اچھی نہیں لگتی۔ اگر کسی کو بدبو پسند ہے تو یہ اس شخص کی بیماری نہیں ہے بلکہ بدبو کی بیماری ہے، بدبو کی مشکل ہے۔ خوشبو اور بدبو میں فرق یہ ہے، بدبو ہر انسان کو بری لگنی چاہیے اور خوشبو ہر انسان کو اچھی لگنی چاہیے، حسن اور جمال ہر انسان کو اچھا لگنا چاہیے اور بدصورتی بے ترتیبی ہر انسان کو برا لگنا چاہیے۔ تو اس لیے آرائش اور زیبائش انسانی ضرورت بھی ہے، انسانی فطرت بھی ہے اور اسلام کے عین مطابق بھی ہے۔ اس لیے ہم احادیث میں پڑھتے ہیں ان اللہ جمیل ویحب الجمال، اللہ جمیل ہے، خوبصورت ہے، اور اس لیے وہ جمال کو، حسن کو، خوبصورتی کو پسند کرتا ہے۔ اس لیے اللہ نے آپ کو حکم دیا ہے اور فرمایا ہے خذو زینتکم عند کل مسجد، جب کبھی مسجد میں، جب کبھی سجدے کی جگہ پر، جب کبھی عبادت کی جگہ پر پہنچو تو اپنے آپ کو حسین، جمیل، آرائش کر کے، خوبصورت بنا کر پہنچو۔ خذو زینتکم عند کل مسجد، یہ قرآن کی آیت ہے، یعنی اپنی حسن، خوبصورتی اور جمال کے ساتھ پہنچو۔ ہاں، اب آتے ہیں آپ کے سوال کی طرف۔ عورت اس لیے عورت ہے کہ اس کے حسن و جمال اور خوبصورتی کو اس کے شوہر کے ساتھ مختص ہونا چاہیے، کسی نامحرم کے ساتھ نہیں۔ لہذا اب یہ دو مسئلے ہوئے، حسن و جمال پر کوئی پابندی نہیں ہے مطلقاً، لیکن جب عورت کے حسن اور عورت کے جمال کی بات ہوگی تو وہ مخصوص ہوگی صرف اور صرف اس کے محرم، اس کے شوہر کے ساتھ، کسی نامحرم کے لیے قطعاً نہیں۔ آپ اگر اس نیت سے کر رہی ہیں کہ یہ خاتون صرف اپنے شوہر کو اپنے حسن اور جمال سے متاثر کرے, اس کی جو بھی ڈینٹنگ پینٹنگ ہے وہ آپ کرتی ہیں, تو وہ آپ کے لیے اس حوالے سے جائز ہے, ناجائز نہیں ہے. جب آپ اس کی تصویر نہیں اتارتی, جب آپ اس کی نمائش نہیں کرتی, جب آپ اس کو نامحرم کے سامنے خود سے پیش نہیں کرتی, تو کوئی مسئلہ نہیں ہے. لیکن اگر کوئی خاتون خود اپنے آپ کو نامحرموں کے سامنے پیش کرتی ہے, تو نامحرموں کے سامنے پیش کرنا جرم ہے, آرائش کرنا جرم نہیں ہے. لہذا آرائش شوہر کے لیے اور نامحرموں کے سامنے اپنے آپ کو پوری طرح سے چھپانا, یہ اس عورت کا فریضہ ہے. اب اگر آپ کے کام کے نتیجے میں معاشرے کے اندر نامحرم لوگوں کے درمیان عورتوں کے حسن و جمال کی نمائش بڑھتی ہے, تو اگر آپ کو کوئی اور اچھا کام ملتا ہے تو وہ ضرور کیجیے گا. لیکن یہ ذہن میں رکھیں کہ آپ کی وجہ سے ایسا نہ ہو کہ بے حیائی اور نامحرموں کے سامنے حسن و جمال کی نمائش میں اضافہ ہو. یہ آپ کی وجہ سے نہیں ہونا چاہیے. ہاں, خود عمل جو ہے بذات ہی اس میں کوئی حرج نہیں ہے, عمل بذات ہی جائز ہے. اور جب شوہر کے لیے ہو, جب دلہن کا کام ہو, جب ایسا کام ہو جو صرف محارم کے درمیان ہے, تو پھر تو کسی طرح کی کوئی مشکل نہیں ہوگی اور شرعاً اس پر کسی طرح کا کوئی اعتراض نہیں ہے. ہاں, نامحرموں کے سامنے اس کی نمائش پر ظاہر ہے مطلقاً وہ حرام بھی ہے اور اس کا گناہ بھی ہے. نامحرموں کے سامنے جانے کے حوالے سے آپ کا کوئی رول نہیں ہونا چاہیے. کوئی اور سوال؟
آغا صاحب السلام علیکم.
وعلیکم السلام و رحمۃ.
رفعت تریزی حیدرآباد سے بول رہے ہیں.
جی خیریت سے ہیں آپ؟ طبیعت ٹھیک ہے آپ کی؟
ہمارا سوال یہ ہے کہ جیسے ریٹائر پرسن ہیں, کوئی ریٹائر ہم جیسے لوگ ہیں, تو ان کے لیے یہ ہاتھ سے روزی کمانے کا لیے ضروری ہے کیا ہاتھ سے روزی؟ اب ریٹائر پرسن, اچھا دوسرا پھر اس کے لیے کیا
ہے؟ سوال کی ذرا وضاحت کیجئے, آپ کا سوال جو ہے ادھورا ہے. کیا آپ پوچھنا کیا چاہ رہے ہیں؟
پوچھنا یہ چاہ رہے ہیں مطلب ہاتھ سے روزی کمانا پروردگار کو اور نبی کریم صلی اللہ علیہ وسلم کو شریعت کو پسند ہے, تو جیسے اب ہم ریٹائر ہو گئے, ریٹائر پرسن کے لیے ہاتھ سے روزی تو اور نہیں کما سکتے. اب وہ انہوں نے جو اپنا پیریڈ تھا کر لیا, اب اس کے بعد اس کو کیا کرنا چاہیے کہ وہ اسی میں شامل ہو جائے, کہ کیا نام ہے جیسے ثواب کے اس میں شامل ہو جائے کہ ہاتھ سے روزی سے بعد میں اس کو کیا کرنا چاہیے؟
یہیں پر رک جائیں. دیکھیں, ہاتھ سے روزی کمانے کا مطلب یہ ہے کہ آپ کے بدن, آپ کے وجود اور آپ کی روح کے کسی بھی فعل کا نتیجہ عام المنفع ہو اور آپ کے معاشرے کے دوسرے انسانوں کو اس کا فائدہ پہنچے. چاہے وہ کام آپ زبان سے کر رہے ہوں, چاہے وہ کام آپ آنکھوں سے کر رہے ہوں, چاہے وہ کام آپ اپنی انگلیوں سے کر رہے ہوں, چاہے وہ کام آپ اپنے ذہن سے کر رہے ہوں, جس سے انسان کو فائدہ پہنچے. یہ کام آپ ریٹائرمنٹ سے پہلے بھی کر سکتے ہیں اور بعد میں بھی کر سکتے ہیں. جی
السلام علیکم.
وعلیکم السلام ورحمۃ اللہ.
آغا صاحب میرا سوال یہ ہے کہ میرے پاس کچھ آفرز آئی ہیں, عراق کے ویزے ہیں لوگ کام کرنے کے لیے, تو جن صاحب کی طرف سے ویزے ہیں ان نے اپنی قیمت بتائی ہے, تو کیا میں اپنی طرف سے اس میں تھوڑی بہت گنجائش مناسب قیمت لگا کے اپنا فائدہ کر سکتا ہوں, کیا یہ جائز ہے؟
اگر آپ نے ان سے ویزے خرید لیے ہیں اور آگے آپ بیچ رہے ہیں, یا آپ ان سے اس کا کوئی معاوضہ نہیں لے رہے بلکہ خریدنے والوں سے آپ اپنا معاوضہ لے کر ویزے ادھر سے لے کر ادھر دے رہے ہیں, تو اس صورت میں آپ پر کوئی حرج نہیں ہے, آپ یہ کام کر سکتے ہیں.
ٹھیک, میں ویزے ان کو ڈائریکٹ ان سے جیسی لوگ پیسے جمع کرتے ہیں میں ان کو دیتا ہوں, تو لوگوں سے کیا میں تھوڑی بہت جو میری
جو اپنی محنت ہے نا, آپ کی اپنی محنت جو ہے, اس محنت کے اجر کے طور پر رائج جو اجرت ہے وہ آپ لے سکتے ہیں, کوئی حرج نہیں ہے.
ٹھیک ہے, بہت شکریہ.
بہت بہتر.
السلام علیکم.
وعلیکم السلام.
میرا کوسچن یہ ہے کہ اگر کوئی قرآن ٹیچر ہوئے
और जो है, लेकिन क्योंकि बात हो रही थी ना दीन को बेचने वाली, तो अगर वो उनकी कोई फीस वगैरह हो कि जैसे मैं आपके बच्चों को इतना टाइम दूंगी और इसके बदले में हदिया या फीस जो जो भी कहते हो कि वो आप मुझे पे करेंगे, तो क्या ये लेना दीन को बेचने के मुतरादिफ होएगा या
नहीं?
फिर
नहीं ये नहीं, नहीं ये जायज है, जायज है, जायज है, इसमें कोई हर्ज नहीं है, जायज है।
अच्छा बस यही क्वेश्चन था, जजाक खैर,
अल्लाह सलामत रखे।
السلام علیکم آغا جان،
آغا آپ کا مائک میوٹ ہو گیا، ان میوٹ کیجیے۔
یہ اب ٹھیک ہو گیا، ذرا دیکھیں۔
جی ٹھیک ہے۔
ہاں یہ جو ابھی خاہر نے جو سوال کیا اس کے جواب کے طور پر میں ایک جملہ ضرور اس میں اضافہ کرنا چاہوں گا کہ اگر کسی کو واجبات اور فرائض سکھانے ہوں اور آپ سکھانے کی قوت رکھتے ہوں تو ان فرائض اور واجبات کے سکھانے کی آپ قیمت نہیں لے سکتے، لیکن جو مستحب اعمال ہیں، دین کا فہم ہے، دین کے فہم کی پرچار اور اس کی ترویج ہے، اس کے لیے اگر کوئی شخص آپ کو معاوضہ دے تو آپ اس سے لے سکتی ہیں اور اس میں کوئی حرج نہیں ہے۔ تو اس لیے اگر کلاسز آپ لیتی ہیں، ٹائم اپنا لگاتی ہیں اور دوسروں کو علم سکھاتی ہیں تو اس میں کوئی حرج نہیں ہے اور آپ معاوضہ لے کر یہ کلاسیں جاری رکھ سکتی ہیں۔ جی اب اگلا سوال جو آپ نے کرنا تھا مبشر بھائی۔
جی سوال کیجیے، مائک انمیوٹ ہو جاتا ہے، سوال کیجیے۔
اچھا جی السلام علیکم۔
وعلیکم السلام ورحمۃ اللہ۔
جی میں ڈاکٹر محمد علی رضا بول رہا ہوں آسٹریلیا سے۔
جی خیریت سے ہیں آپ؟
جی شکر الحمدللہ۔ جی کوشچن یہ ہے کہ روزگار کمانے کے لیے ہمیں اپنے ملک سے باہر جانا پڑتا ہے، مطلب ہم آئے ہوئے ہیں یہاں پر، ہماری ساری جو تعلیم ہے موسٹلی وہ پاکستان سے ہوئی ہے، پاکستان میں رہے ہیں، میڈیسن بھی کی ہے، فیلوشپ وغیرہ سب کچھ۔ اب ہم اس ملک میں آ گئے ہیں، اب ان ملک میں بھی ہم نے اپنی تعلیم مزید بڑھائی ہے اور اس کے بعد اب ہم رزق کما رہے ہیں، اب یہ کیا یہ صحیح ہے دوسرے ملک میں جا کے رزق کمانا اور اس کے بعد کتنے عرصہ تک آپ وہاں رہیں کہ اب آپ کو یہ ہو کہ اپنے واپس بھی اپنے ملک میں آ کے اس ملک کے لیے جس کے لیے جس نے آپ کے اوپر اتنی محنت کی اس کو بھی کچھ ریوارڈ دینا چاہیے؟
بہت خوب، دیکھیں اس سوال کا تعلق میرا خیال ہے اس بات سے زیادہ ہے کہ آپ کے کام سے بنی نوع انسان کو فائدہ پہنچ رہا ہے یا نہیں پہنچ رہا۔ دو مرحلے ہیں، ایک مرحلہ یہ ہے کہ انسان محنت کرے اور اس محنت سے خود حلال کی روزی کمائے اور اپنے بیوی بچوں اور زیر کفالت لوگوں کا پیٹ بھرے، یہ خود اپنی جگہ ایک موضوعیت رکھتا ہے اور عین دین ہے اور اس کے لیے آپ کو محنت کرنی ہوتی ہے اور وہ محنت ثواب ہے، ثواب ہی نہیں ہے بلکہ عبادت ہے۔ دوسرا یہ کہ آپ کے کام کی نوعیت ایسی ہے جس سے بنی نوع آدم کو فائدہ پہنچے۔ اب وہ بنی نوع انسان چاہے آسٹریلیا میں ہو، چاہے افریقہ میں ہو، چاہے امریکہ میں ہو، چاہے پاکستان میں ہو، اس سے کوئی فرق نہیں پڑتا۔ تو بہت سارے لوگ محنت امریکہ میں کر رہے ہوتے ہیں، اس کا فائدہ جو ہے پاکستان میں پہنچ رہا ہوتا ہے۔ لوگ چائنا میں محنت کر رہے ہوتے ہیں، فائدہ پاکستان میں پہنچ رہا ہوتا ہے۔ کچھ پاکستان میں محنت کرتے ہیں، اس کا فائدہ چائنا میں پہنچ رہا ہوتا ہے۔ یہ انسانی اجتماعی زندگی کا نظام ہے، اس نظام کو ایسے ہی چلانا پڑتا ہے اور اس نظام میں رہتے ہوئے ایسے ہی ہوتا ہے۔ ہاں وہ جو سوچ آپ کے ذہن میں ہے وہ یعنی ایک حب الوطنی پر مبنی سوچ ہے کہ میں جس کی زندگی کا ایک بڑا حصہ پاکستان میں گزرا وہ اپنے وطن کو چھوڑ کر کسی اور علاقے میں روزگار کے لیے گیا، تو اب اس کو اپنے وطن والوں کے لیے کچھ نہ کچھ تو کرنا چاہیے۔ یہ ایک حب الوطنی کا جذبہ ہے اور بہت اچھا اور نیک جذبہ ہے، لیکن شریعت نے اس میں کوئی قدغن نہیں لگائی، کوئی ٹائم ٹیبل نہیں دیا کہ بھئی آپ نے اتنے عرصے باہر رہنا اور اس کے بعد واپس آنا ہے۔ جب کبھی آپ نے محسوس کیا کہ آپ یورپ سے زیادہ یا آسٹریلیا سے زیادہ پاکستان میں محنت کر کے انسان کو عوام کو، مسلمانوں کو فائدہ پہنچا سکتے ہیں، اپنے وطن کو فائدہ پہنچا سکتے ہیں، وہاں کی نسبت زیادہ فائدہ پہنچا سکتے ہیں، تو اس وقت آپ آ سکتے ہیں، کوئی حرج نہیں ہے۔ لیکن اگر آپ نے یہ محسوس کیا کہ وہاں پر رہتے ہوئے جو آپ فائدہ پہنچا رہے تھے وہ یہاں پر آ کے جو آپ فائدہ پہنچا سکتے ہیں اس سے بھی نصف ہو گیا، تو پھر ظاہر ہے یہ عقل کا تقاضا ہے کہ ایسا نہیں ہونا چاہیے۔ تو اس لیے آپ اپنی انوائرمنٹ دیکھ کر خود فیصلہ کیجئے کہ آپ کا وجود وہاں پر زیادہ مفید ہے اس وقت یا یہاں پر زیادہ مفید ہے۔ اگر پاکستان میں زیادہ مفید ہے تو آپ یہاں آئیے، اگر وہاں پر زیادہ مفید ہے تو پھر آپ وہاں پر رہیے۔ لیکن ساتھ میں یہ ضرور دیکھیے کہ مفید ہونے کا مطلب یہ ہے کہ آپ کی اپنی فیملی کے لیے کتنا مفید ہے، آپ کے زیر کفالت لوگوں کے لیے کتنا مفید ہے، آپ کے خاندان والوں کے لیے کتنا مفید ہے، آپ کے ہم مکتب اور ہم نظریہ انسانوں کے لیے کتنا مفید ہے، آپ کے ہم وطنوں کے لیے کتنا مفید ہے۔ ان تمام پہلوؤں کو سامنے رکھتے ہوئے فیصلہ کیجیے، بڑی آسانی سے آپ نتیجے پر پہنچ جائیں گے۔
السلام علیکم آغا جان۔
وعلیکم السلام ورحمۃ اللہ۔ جی جی سوال
آغا جان، میری ایک فارمیسی ہے، ہمارے پاس کچھ ایسی چیزیں ہیں جن کا 99% لوگ تو اچھا استعمال کرتے ہیں، لیکن کچھ لوگ اس کا غلط استعمال کرتے ہیں، اس میں کچھ ملا کے اچھا کرتے ہیں، کیا وہ چیزیں سیل کرنا ٹھیک ہے غلط ہے؟
دیکھیں، ملاوٹ چاہے کچھ بھی ہو، اگر اصل چیز میں کوئی نقلی چیز ملائی جائے اور اصل کی قیمت پر بیچی جائے تو یہ جرم ہے، حرام ہے، اور انسان کے حلال کی روزی کو بھی برباد کرنے کا ذریعہ بنتی ہے۔ اس لیے ملاوٹ سے ہر صورت میں اجتناب کرنا ضروری ہے۔
آپ سوال سمجھے، ایک شاید سرنج ہوگی، اس سرنج کو استعمال کر کے انجیکشن لگاتے ہیں نشے کا، کیا یہ سرنج بھی ایک جگہ ٹھیک ہے غلط ہے؟
دوبارہ بولیں۔
سرنج ہے جیسے ایک، اس میں کچھ لوگ کچھ چیز ملا کے اس کا سرنج میں کچھ ڈالتے ہیں، سرنج کو بیچنا ٹھیک ہے غلط ہے؟
سمجھ نہیں آئی مجھے، ذرا سوال اپنا واضح کریں نا۔ سوال اپنا واضح کریں۔
ایک سرنج لیتے ہیں ہم سے لوگ، ہم دیتے نہیں ویسے، اس میں کوئی چیز سنج کو استعمال کر کے ٹیکا لگاتے ہیں نشے کا، اگر ہمیں کنفرم ہو۔
سمجھ گیا۔ دیکھیں، سرنج کا استعمال ہوتا ہے انجیکشن کے لیے۔ اگر آپ کو معلوم ہے کہ اس سرنج کے استعمال سے لوگوں کو فائدہ ہوگا، یعنی ڈاکٹر یا کمپاؤنڈر انجیکشن لگائے گا مریض کو تاکہ وہ ٹھیک ہو جائے، تو یہ تو عین عبادت بھی ہے اور کام درست بھی ہے۔ لیکن اگر آپ کو یہ پتہ ہے کہ جو آپ سے لے کر جا رہا ہے وہ نشے کے استعمال کے لیے جا رہا ہے، نشے کے، آپ کو یہ معلوم ہے، معلوم ہونے کی صورت میں اس کو آپ نہ دیں، چونکہ آپ کے دینے سے اس کی تخریب اور اس کی بربادی میں وہ سرنج رول پلے کرے گا، تو آپ اپنے حلال کی چیز حرام کے کام میں خرچ ہونے کے لیے راضی نہ ہوں، تو یہ آپ کے لیے بھی بہتر ہے اور اس کے لیے بھی بہتر ہے۔ جی، کوئی اور سوال؟
اگر سوالات تو بہت سارے ہیں، آپ بتا دیجئے جب آپ کو وائنڈ اپ کرنا۔
ٹائم دیکھ لیں کتنا ہوا ہے، آج تھوڑا سا ہم اصل میں لیٹ ہو گئے تھے ابتدا میں، تو اس لیے میں نے کہا کہ جب ادھر سے لیٹ ہوئے ہیں تو ادھر سے کم از کم ہم اپنا ٹائم کمپلیٹ کر لیں۔
ایک طالب علم کے لیے محنت و مشقت، سحر خیزی، محنت، کام کا مینجمنٹ کیسا ہونا چاہیے؟
ایک طالب علم کے لیے محنت، یہ اس وقت جو ہے آواز دوبارہ گونج رہی ہے، اس کو ٹھیک کیا جا سکتا ہے؟ ٹیکنیکل دوستوں سے میرا سوال
اگر وہ آپ کی طرف ایشو ہوگا، زوم پہ ایسا کچھ نہیں ہے، کچھ دو ڈیوائس تو آپ کی طرف، دو ڈیوائس تو نہیں آپ کی طرف جو کنیکٹ ہوئی ہیں؟
مجھے نہیں معلوم، آپ کا سوال یہ تھا کہ ایک طالب علم کو اپنے ٹائم ٹیبل کو کس طرح سے مینج کرنا چاہیے کہ محنت بھی ہو، مشقت بھی ہو، ساتھ میں تعلیم اور تعلم بھی ہو، یہی سوال ہے آپ کا؟ دیکھیں پہلی بات تو یہ ہے کہ جب تک والدین کی طرف سے آپ کی کفالت کا سلسلہ جاری ہے اس وقت تک میرے خیال میں آپ کو تعلیم ہی پر فوکس کرنا چاہیے اور محنت کی طرف نہیں جانا چاہیے. یعنی محنت کی طرف نہ جانے کا مطلب یہ ہے کہ ایسا نہ ہو کہ محنت مشقت کرنے کے لیے آپ جائیں اور آپ کا ٹائم ادھر لگے اور ادھر آپ کی تعلیم جو ہے وہ متاثر ہو. آپ کی پوری کنسنٹریشن اور پوری کی پوری توجہ آپ کی تعلیم پر ہونی چاہیے. تعلیم جب آپ کی مکمل ہو جائے, آپ ڈگری لے لیں اور کسی مقام تک پہنچ جائیں جس کے تحت آپ معاشرے کے اندر اپنی ذمہ داری, اپنا فریضہ اور ڈگری کے مطابق جاب کر سکیں, تو اس وقت پھر آپ کی پوری توجہ آپ کی محنت پر ہونی چاہیے, آپ کی اس فریضے کی ادائیگی پر ہونی چاہیے, تاکہ وہاں پر پھر کوئی کوتاہی نہ ہو. یہ دو الگ الگ چیزیں ہیں. ہاں بعض اوقات بعض لوگوں کی مالی حالت اچھی نہیں ہوتی, تو اس لیے وہ بیچارے پھر دن میں محنت بھی کرتے ہیں اور رات میں پڑھتے ہیں, یا رات میں محنت کرتے ہیں دن میں پڑھتے ہیں. ہم خود بھی ایسے مراحل سے گزرے ہیں, یہ عام طور پر معاشرے میں ہوتا ہے. جہاں پر اس طرح کی صورتحال ہو وہاں پر انسان محنت بھی کرے اور اتنی ہی کرے جس سے اس کا گزر بسر ہو سکے, لیکن اس کی پہلی ترجیح اس کی تعلیم ہی ہونی چاہیے. اگر وہ اپنی تعلیم اور اپنے تہذیب نفس اور ان چیزوں کی طرف جو اس کی تربیت میں اہم ہے پوری توجہ دے سکے, اور ساتھ میں اس طرح کی کوئی محنت اور مشقت بھی کر سکے جس سے اپنے معاش کا سلسلہ بھی جاری رکھ سکے, تو یہ بہترین کام ہے, بہترین روش ہے جس کے تحت وہ اس مرحلے سے گزر سکتا ہے. اب ہر انسان کی اپنی انوائرمنٹ الگ ہوتی ہے. کوئی کسی جگہ رہتا ہے, کوئی فرض کریں لندن میں رہتا ہے, آسٹریلیا میں رہتا ہے, سڈنی میں رہتا ہے, کسی اور جگہ رہتا ہے, کوئی فرض کریں بدین میں رہتا ہے. دونوں کی انوائرمنٹ میں آسمان زمین کا فرق ہے. ہر وہ شخص جس انوائرمنٹ میں رہتا ہے اس کے مطابق وہ انتخاب کرے گا کہ یہاں پر مجھے کس طرح سے مینج کرنا ہے تعلیم کو اور محنت کو. تو اس لیے اس سلسلے میں کوئی ایک ایسا قاعدہ, کلی قاعدہ بیان نہیں کیا جا سکتا کہ اس پر عمل کرتے ہوئے سڈنی والا شخص بھی کامیاب ہو اور بدین والا شخص بھی کامیاب ہو, یہ نہیں ہو سکتا. دونوں کے لیے اپنی انوائرمنٹ کے مطابق الگ الگ حکمت عملی کا مظاہرہ کرنا پڑے گا. جی کوئی اور اگر سوال ہو.
السلام علیکم.
وعلیکم السلام ورحمۃ.
آقا ہمیں یہ پوچھنا تھا کہ یعنی قرآن پڑھانے کے لیے اور تقلید وغیرہ اور ان سب کے احکام وغیرہ بتانے کے لیے اس کے لیے فیس نہیں لی جا سکتی ہے؟
دیکھیے واجبات اور فرائض کی تعلیم کے لیے فیس نہیں لی جا سکتی. جو واجبات ہیں جو فرائض ہیں, واجبات اور فرائض کے علاوہ باقی چیزوں کے لیے لی جا سکتی ہے. قرآن پڑھانا آپ پر واجب نہیں ہے, لیکن اگر کوئی شخص آپ سے حلال اور حرام کے بارے میں پوچھے اور آپ کو علم ہو تو حلال اور حرام کا اس کو بتانا یہ واجب ہے. اسی طرح سے مثلا نماز پڑھنا واجب ہے, اس نماز کی اجرت نہیں لی جا سکتی, لیکن اس نماز میں جو مستحبات ہیں فرائض کے علاوہ ان فرائض کے ان مستحبات کے لیے اجرت لی جا سکتی ہے. تو اس لیے وہ جو چیزیں فرائض کے طور پر شمار ہوتی ہیں ان کے لیے آپ اجرت نہیں لے سکتی, لیکن جو چیزیں مستحبات میں شامل ہیں جیسے خود قرآن پڑھانا مستحب عمل ہے, آپ کے لیے مستحب ہے, آپ پر فرض نہیں ہے. اب اگر آپ نے اس کے لیے کوئی فیس مقرر کر دی تو فیس مقرر کرنا حرج نہیں ہے. اس میں احکام اولیہ جو ہر انسان کو ابتدان معلوم ہونی چاہیے وہ فرائض ہیں, وہ سیکھنا چاہیے, لیکن سکھانے والا ان مستحبات کے سکھانے کا اس سے اجر طلب کر سکتا ہے جو وہ اس کو سکھاتا ہے. جی کوئی اور سوال؟
لاسٹ سوال لے لیتے ہیں.
السلام علیکم آپ صاحب.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
आगे सब सवाल ये है कि जैसे फॉर एग्जांपल अगर कोई बंदा मतलब मेरा मेरे भाई हैं तो वो अमेरिका में रहते हैं, तो स्टूडेंट हैं बट उनको जॉब करनी पड़ती है. तो अब वो जब जॉब करते थे फॉर एग्जांपल वो सुपरमार्केट में जॉब कर रहे हैं एज अ सेल्समैन, तो वहाँ पे अब वहाँ पे एक ऐसा सेक्शन भी है जो जो ऑनर है उस सुपरमार्केट का वो एक इंडियन औरत है, और वो डेफिनेटली उन्होंने बुत वगैरह रखे हुए हैं वहाँ पे सुपरमार्केट में. तो अब वो एज अ सेल्समैन जॉब कर रहे हैं जिसमें जब वो जो सेक्शन होता है मतलब बुत वगैरह का, उनको डेफिनेटली उधर भी जाके कस्टमर्स को डील करना पड़ता है. तो ये जो जॉब है इसकी सैलरी इज इट करेक्ट, मतलब क्या ये मतलब ऑफ कोर्स एक कुफर की चीजों को तरगीब देने वाले, मैं उस तरह से आदि वो तो नहीं कह रहे कि लें, मगर उस कमाई का हिस्सा मतलब उनमें आ रहा है, उनके पास भी तो आता ही होगा क्योंकि ऑनर को जब पैसे उससे उससे कमाता होगा तो वो उसी सैलरी उनको दे रहे हैं. तो क्या ये जॉब करेक्ट है उनके लिए कि ये जॉब गलत है?
देखिए, मैं आपको मिसाल से समझाता हूँ कि बैंक जो है मजमूई तौर पर सूदी निज़ाम का हामिल है। सूदी निज़ाम खुद हराम निज़ाम है, लेकिन उसी सूदी निज़ाम में फुकहा का फतवा यह है कि जिस ब्रांच में बराह रास्त सूद के लेन देन की डील होती हो उस ब्रांच में काम करना हराम है, लेकिन उसके अलावा जितने भी शोबजात हैं उन शोबों में काम करना हलाल है। उसी तरह से किसी सुपरमार्केट में अगर 30,000 आइटम्स हैं तो उन 30,000 आइटम्स में से 200 आइटम्स ऐसे भी होंगे जिनमें मसलन शराब है, बुत है, आलात गना है, आलात मौसीफी है, वगैरह वगैरह। तो वो जो हलाल की चीजें हैं उनमें तो कतअन मुलाजमत करने में कोई हर्ज नहीं है। ये जो शोबा है जिसमें चंद आइटम्स हराम के हों, उनसे अपने आप को बचाना चाहिए और उन डील्स में नहीं पड़ना चाहिए। जी मुबशर भाई, आखिरी सवाल था।
जी आप मेरे ख्याल में कंक्लूड कर रहे हैं.
हाँ, मेरा ख्याल है बस काफी है। दुआ के बाद अपनी इस महफिल को बर्खास्त करते हैं। अल्लाह तबारक व ताला से ये दुआ है कि इंशाल्लाह ताला जितने भी नाज़रीन आज के इस प्रोग्राम में रहे और जितना उन्होंने टाइम दिया, अल्लाह तबारक व ताला उन सब की तौफीकात खैर में इजाफा फरमाए। नसअलुक अल्लाहुम्मा व नदउक बिस्मिक अल अज़ीम अल अअज़म अल अज़्ज़ अल अजल अल अकरम, या अल्लाह 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 या रहमान या रहीम या मुक़ल्लिब अल क़ुलूब सब्बित क़ुलूबना अला दीनक। खुदावंद मन्नान से दुआ है कि हमारी इस छोटी सी काविश को जिन जिन दोस्तों ने मेहनत की है और मेहनत कर रहे हैं उन सब की मेहनतों को अपनी बारगाह में शरफ़ कबूलियत अता फरमाए और दीन के फहम की हम सबको तौफीक और सआदत नसीब फरमाए। हमें मोहम्मद व आले मोहम्मद के नक्श कदम पर हमेशा इस्तकामत के साथ चलने की तौफीक अता फरमाए। इमाम ज़मां के ज़ुहूर में ताजील फरमाए और हमें इमाम असर के सिपाहियों में, उनके जानसारों में शामिल होने की तौफीक अता फरमाए। रहबरे मुअज़्ज़म इनकलाब और इसी तरह से जितने भी मराजे तकलीद, जितने भी मुज्तहिदीन कराम, जितने भी उलमाए कराम दीन की खिदमत और दीन के गलबे के लिए मुसलसल अनथक मेहनत कर रहे हैं उन सब की तौफीकात खैर में इजाफा फरमाए। इनकलाब इस्लामी को इमाम असर के उस आलमगीर इनकलाब से मुत्तसिल फरमाए और हमें भी इनकलाब इमाम असर को अपनी आंखों से देखने और उसमें अपना किरदार अदा करने की तौफीक अता फरमाए। हमारे दिलो जान को, हमारी रूहों को, हमारे पूरे वजूद को अहलुल बैत की नूरानी तालीमात से मुनव्वर फरमाए और हम सब की हाजात शरईया को कबूल फरमाए। हमारे अंदर मौजूद तमाम बुरी सिफात को खुदा हमसे दूर करके हमें नेक सिफात से आरास्ता फरमाए। रब्बना